رحم فرما میرے مولا، رحم فرما میرے مولا، رحم فرما میرے مولا.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله. میرے پیارے اسلامی بھائیوں اور مدری چینل کے ناظرین، ایک مشکل گھڑی ہے، ایک آزمائش کی گھڑی ہے، سچی بات یہ ہے کہ مدد کی بھی گھڑی ہے. ایک ایسا وقت آیا ہے ہمارے وطن پر، پہلے بھی سیلاب آتے رہے، پہلے بھی بارشیں ہوتی رہی اور اس کی تباہ کاریاں ہوتی رہیں، لیکن اس بار جو بارش ہوئی اور جو سیلاب آیا ہے اس کی مثال پاکستان کی تاریخ میں بتایا جاتا ہے کہ نہیں ملتی ہے. چند ہی دنوں میں اتنی بارش کا ہو جانا اور اس بارش سے جو تباہی کے مناظر ہم دیکھ رہے ہیں، اس کو کہتے ہیں نا رونگٹے کھڑے ہو جاتے ہیں. بندہ سوچ رہا ہوتا ہے کہ ہمیں دیکھنے میں اتنا خوف محسوس ہو رہا ہے، اتنا ڈر محسوس ہو رہا ہے جو وہاں موجود ہوں گے، جو اس عمارت میں ہوں گے، جو اس پل پر ہوں گے یا جو اس گاڑی میں ہوں گے. کیونکہ آئے دن ہم مناظر دیکھ رہے ہیں، سبھی کے میرا خیال ہے کہ موبائل پر ہر تھوڑی دیر بعد کوئی کلپ آتا ہے کہ جس میں کوئی نیا نقصان نظر آتا ہے. عمارتیں گر رہی ہیں، گھر گر رہے ہیں، بچے ڈوب رہے ہیں، جانور ڈوب رہے ہیں، گھر والوں کے سامنے گھر والے جا رہے ہیں. ایسے مناظر بھی ہیں کہ لوگ مدد کے لیے پکار رہے ہیں مگر پانی کا شور ہے، پانی کا ریلا ہے اور مدد کرنے بھی کوئی نہیں پہنچ پایا اور لوگوں کی آنکھوں کے سامنے وہ لوگ اس ریلے میں بہہ گئے. یہ ایک بہت تباہ کن صورت حال ہے. 1000 سے زیادہ بتایا جاتا ہے کہ اموات ہو چکی ہیں اور کروڑوں لوگ اس وقت بے گھر ہیں. آج اسی سلسلے میں ہم نے کچھ آپ کے سامنے ایف جی آر ایف جو دعوت اسلامی کا شعبہ ہے اس کی کاوشیں بھی رکھنی ہیں. قبلہ مفتی قاسم صاحب ہمارے درمیان ہیں اور ہم نے ان کو اس لیے بھی بلایا کہ شرعی احکام ہمیں بتائے جائیں، ہمیں شرعی طریقے سے ہماری قرآن و سنت کی روشنی میں رہنمائی ہو کہ ایسے موقع پر ہماری شریعت کیا کہتی ہے، اپنے مال کے ذریعے، اپنی جان کے ذریعے ہم مسلمانوں کی کیا مدد کر سکتے ہیں، اور پھر یہ جو سیلاب وغیرہ ہے، یہ جو تباہ کاریاں اس طرح کی ہوتی ہیں، اس کو ہم کیا سمجھیں؟ کیا یہ عذاب ہے؟ کیونکہ کچھ لوگ اس کو عذاب کہہ رہے ہیں، گناہوں کی سزا کہہ رہے ہیں، اور طرح طرح کی ظاہر ہے کہ ہر بندہ انٹرپریٹیشن کر رہا ہے. تو مفسر قرآن ہے ہمارے مفتی صاحب اور ایک عظیم ہستی ہیں، تو ہم نے حضرت کو تکلیف دی کہ آپ آئے، ہم انشاءاللہ آپ کے ذریعے بھی امت کی رہنمائی کریں گے. تھوڑا سا میں چاہوں گا کہ اسٹارٹ میں ہم چلتے ہیں بلوچستان کا جو ہمارا سیلاب کا معاملہ ہے اور وہاں جو کیفیات ہیں، جو تباہی ہے، اس میں جو ہماری ٹیم امداد کر رہی ہے، تو بلوچستان کے پیکج کو ہم آپ کو دکھاتے ہیں اور اس کے بعد انشاءاللہ اپنی گفتگو کو لے کر آگے چلتے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
جی الحمدللہ بلوچستان سے ابھی ہماری ایک ٹیم آپریشن کر واپس آئی ہے. یہ میرے ساتھ کھڑے ہیں. پانی بہت زیادہ تھا تو ہمیں یہاں سے لائف جیکٹس اور اس کے ساتھ ایئر بوٹس، لانگ شوز، رین کوٹ، یہ سامان، تمام وہ سامان جو ان کی سیفٹی کے لیے بھی ہے اور ریسکیو کرنے کے لیے وہاں کے لوگوں کو بھی یہ جیکٹس بنا کر موو کیا جاتا ہے، ان تمام کاموں کے لیے ٹیم وہاں گئی تھی. یہ ٹیم ابھی وہاں سے آئی ہے اور ابھی ایک اور امدادی سامان کا قافلہ ہمارا یہاں سے روانہ ہو رہا ہے الحمدللہ. اب آج یہاں سے بچوں کے لیے جوس، بسکٹس وغیرہ کے ابھی ہم نے پورے ٹرک انشاءاللہ ہم یہاں سے روانہ کر رہے ہیں. ساتھ ہی یہ سامان ہے جس میں الحمدللہ کپڑے بھی ہیں اور اس میں جناب چادریں بھی ہیں، لیڈیز شال بھی ہیں، رہائشی خیمے بھی ہیں، یہ تمام چیزیں جا رہی ہیں. آپ کو یہ دکھاتے بھی آئیے، ایک کارٹن کھولیں جناب. یہ دیکھیں جناب، یہ شالز ہیں، لیڈیز شالز ہیں، وہاں پر ہم بھجوا رہے ہیں. آپ سوچیں جو لوگ اپنے گھروں سے کچھ ضرورت کا سامان لے کر آ گئے ہیں، وہ لوگ اس وقت جو روڈوں پر ہیں وہ روڈ پر ہیں تو زیادہ سامان تو نہیں ہوگا ان کے پاس، تو ان کو اس پر کپڑے بھی چاہیے، شالے بھی چاہیے، تو الحمدللہ یہ دی. الحمدللہ ایک ہی ہمارے ڈونر ہیں، ایک ہی اسلامی بھائی جنہوں نے کم و بیش 3000 کم و بیش یہ شالیں مختلف کلرز اور ڈیزائن میں یہ بھیجی ہیں کہ جو اس وقت ہم بلوچستان کے لیے روانہ کر رہے ہیں. جناب اور آپ کیا بھیج رہے ہیں؟ ٹینٹس ہیں، ٹینٹس کپڑے بھی ہیں. یہ ٹینٹس آپ دیکھ سکتے ہیں، یہ ڈنڈے جو آپ کو دکھ رہے ہیں یہ ٹینٹس ہیں، اور ٹینٹس ان ڈنڈوں کے سارے پر ہی کھڑا ہوتا ہے. اس میں بھی کپڑے بھی رکھے ہوئے ہیں اور بھی کافی سامان ہے. تو یہ سارا سامان الحمدللہ ہم اس وقت روانہ کر رہے ہیں.
رسول پاک کی
نصیب پر کرم مولا
इस वक्त हम लोग डेरा मुराद जमाली के अतराफ मंजू शोरी में मौजूद हैं। मंजू शोरी और इसका अतराफ कबूला, मंजू गोठ, कई गोठ हैं यहाँ पे जो मुतासिर हुए हैं और कई गोठ यहाँ पे ऐसे हैं जो बिल्कुल अब वहाँ कोई तसव्वुर नहीं कर सकता कि यहाँ पे कोई गोठ से कोई आबादी थी। कई इलाके ऐसे हैं जहाँ पे पानी उन बस्तियों की बस्तियों को बहा कर ले गया है। इस वक्त हजारों लोग ऐसे हैं जो मंजू शोरी के इस रोड पर बैठे हुए हैं, खैमे लगा के बैठे हैं, तो किसी को खैमा भी मुयसर नहीं, तो कोई चारपाई के ऊपर प्लास्टिक लगा के उस चारपाई के नीचे बैठा हुआ है।
रसूले पाक की
अल्लाहु अकबर अल्लाहु अकबर। घर भी चले गए, फसलें भी चली गईं, जानवर भी चले गए, वो गोठ ही सफाई हस्ती से मिट गए जो किसी ज़माने में लोग अपना पता बताया करते थे। मुफ्ती साहब क्या कहेंगे, आपने भी दुनिया देखी है, बहुत सारे डिज़ास्टर भी देखे हैं, मगर इस बार जो सैलाब आया है, इस बार जो बारिश आई है और जो तबाही आई है, इस बारे में आप क्या फरमाएंगे?
जो तबाही के मनाज़िर इस मरतबा हैं, बड़े हौलनाक और यूँ कह लें कि दिल हिला देने वाले,
अल्लाह
बहुत ज़्यादा तकलीफ़ दे हैं, ऐसे हैं कि जिनको पूरी तरह देखना भी जो है वो आसान नहीं है।
सही है,
दो चार वीडियोस देखने के बाद हिम्मत नहीं होती मज़ीद उसको देखने की कि किस कदर जो है वो अंदोहनाक सूरत हाल है। तो लेकिन ये है कि बहरहाल एक शय मौजूद है तो है, अब उसका हल ही हमने निकालना है। तो मैं अभी कुरान पाक की एक आयत मुबारक देख रहा था, तो वो ये जो इस वक्त सूरत हाल है ना, जैसे आपने अभी ये दिखाया, घर टूटे हुए हैं, ज़मीन के ऊपर हैं, खाने को भी नहीं है, ये जो सारी सूरत हाल है, तो कुरान पाक की एक आयत मुबारक है, उसमें जो राह खुदा में खर्च करने के हवाले से बयान किया गया है, तो जिन पे खर्च करना है उसकी मंजरकशी यहाँ पर बयान हुई है। तो फरमाया फलक तहमल आकबा व मा अदरा का मल आकबा फक्कु राकबतिन औ इत्आमुन फी यौमिन ज़ी मस्गबा औ यतीमन ज़ा मक़रबा औ मिस्कीनन ज़ा मतरबा। ये अल्लाह की राह में खर्च करने के हवाले से फरमाया कि फिर वो बंदा बेतअम्मुल यानी बगैर सोचे समझे वो घाटी में कूद क्यों नहीं गया, और तुझे पता है कि ये घाटी क्या है, जिस घाटी को पार करके यूं कह ले कि जहन्नम से नजात मिलनी है, जन्नत में दाखिला मिलना है, वो क्या है? तो फरमाया कि गुलाम को आज़ाद करना औ इत्आमुन फी यौमिन ज़ी मस्गबा और उस दिन में खाना खिलाना जो दिन भूखा है, यानी भूख की शिद्दत ऐसी है कि भूखा तो बंदा होता है लेकिन उसकी कसम पुरसी का आलम यह है कि गोया वो दिन भूखा है, तो उस जो है वो उस दिन में गरीबों को खाना खिलाना, और फरमाया जो उस यतीम को खिलाना कि जो रिश्तेदार है, और अब अगले अल्फाज सुनिए, फरमाया औ मिस्कीनन ज़ा मतरबा, ऐसे मिस्कीन को खाना खिलाना कि जिसके पास मिट्टी के सिवा कुछ नहीं बचा। ये जो आपने सूरत हाल बताई, ये बिल्कुल एक्चुअल जो है ना वो सूरत हाल है, कि इसकी तफसीर ये बयान की गई है अज़ाब मतरबा की कि लई सलाहू मावुन इल्लत तुराब, कि जिसके पास मिट्टी के सिवा कोई ठिकाना ना हो,
कोई ठिकाना ना हो,
ऐसे मिस्की।
अल्लाह अकबर।
तो ये है जो कुरान पाक की इस हवाले से तालीम भी है, कुरान पाक का हुक्म भी है, कुरान पाक की तरगीब भी है, और उस सूरत हाल का बयान भी है कि जो हकीकतन सूरत हाल इस वक्त हमारे मुल्क के अंदर मौजूद है,
बेहतरीन वक्त खर्च करने का है, लोगों पे
बेहतरीन वक्त खर्च करने का, उन्हें खाना खिलाने का, उन्हें रिहाइश, उन्हें शेल्टर फ्राहम करने का, गर्मी सर्दी के असरात से, फिर ये पानी जब इस तरह आता है तो उससे जल्दी अमराज बहुत ज्यादा होते हैं। अच्छा, इसी तरह मलेरिया और दीगर अमराज ढेरों ढेर होते हैं,
जितने भी मेडिकल है ना, जी जी पानी गंदा होता जाए,
ये वर्ष होता जाए,
ये वर्ष होती जाएगी, क्योंकि अब उसमें कीचड़ बनेगा, जानवर उसमें होंगे, जल्दी अमराज होंगे। अच्छा, पीने के पानी में गड़बड़ हो गई तो डायरिया हो रहा है, और आपने बिल्कुल सही कहा कि अब इनकी जो अब नीड, ऐसा लगता है कि खाने के साथ साथ मेडिकल फौरी शुरू करना पड़ेगा। अल्हम्दुलिल्लाह मैं बताता चलूं आपको भी और मदनी चल के नाजरीन को भी कि पाकिस्तान के मुख्तलिफ शहरों में हमने मेडिकल टीम्स रवाना कर दी हैं, क्योंकि दावत इस्लामी का एक डिपार्टमेंट जो है वो जिसको कहे कि डॉक्टर मजलिस भी है, मेडिकल का शोबा भी है, तो पूरे पाकिस्तान में आपने कभी कभी देखा होगा मदनी चल पर डॉक्टर्स इज्तमा होते हैं, प्रोफेशनल्स इज्तमा होते हैं, तो ये मजलिस हमें इस वक्त काम आती है। तो अल्हम्दुलिल्लाह कई शहरों में मेडिकल कैंप्स के लिए टीमें रवाना कर दी गई हैं, डॉक्टर्स ने वॉलंटियर अपने आप को पेश किया है, हमने दवाइयां खरीदना शुरू कर दी है। मुफ्ती साहब इसमें भी प्रॉब्लम है, कल हमारा मशवरा चल रहा था, हमारा वीडियो कॉन्फ्रेंस मशवरा था कि हम मेडिकल का काम शुरू करें, तो उन्होंने बताया कि बदकिस्मती देखें, मुफ्ती साहब इस पर जरूर बात करें, यानी सच्ची बात यह है कि ये बातें करते हुए शर्म भी आ रही है, दुख भी हो रहा है, कभी कभी जी चाहता है ना बयान करें यार, लोगों को पता चलेगा हमारे वतन में ये हो रहा है, लेकिन हम बयान नहीं करेंगे तो कैसे रुकेगा। जितनी एक्सपायर दवाएं हैं और जितनी नाकिस दवाएं हैं वो स्टॉक निकाल दिया गया है, कि बटना तो गरीबों में है, लोगों ने पैसे खर्च करने, चेक तो करेंगे नहीं, तो अब वो वाली दवाएं मार्केट में आ गई हैं। हमने खरीदा 5,800 रुपए का टेंट या 5,600 रुपए का टेंट खरीदा, पिछले हफ्ते की बात है, 15-10-12 दिन पहले हमने कुछ हजार टेंट लिए, अब पैसे आए तो और उनके पास गए, टेंट ले तो 9,000 रुपए का टेंट कर दिया, 8,000 रुपए का टेंट कर दिया। अब मुझे परसों मुझे वो मिले, मैं एक जगह गया तो मुझे एक चावल के बहुत बड़े एक्सपोर्टर है वो मेरे पास आए, कह रहे हबीब भाई आपसे एक बात करने, मैंने जी फरमाया, कह रहे आप एक वीडियो बनाएं, क्या कह रहे मैं चावल का व्यापारी हूं, हमारी मार्केट में ये प्लान हो गया है कि जितना चावल मार्केट में उसको स्टॉक कर लो, उसको बेचना नहीं है, इसकी वजह यह कि पीछे फसलें तबाह हुई हैं, अब वो फसलों तबाह होने की वजह से माल नहीं आएगा, तो अब ये पैसे जो है ये चावल जमा कर लें। क्या मैं कहूं यार, हम चावल खरीद कर आटा खरीद कर गरीबों में बांटने जा रहे हैं, और एक तबका वो है जिसने सोचा कि सीजन आया है पैसे कमाने का, इस बारे में मुफ्ती साहब रहनुमाई फरमाएं। एक तरफ क्या स्पीचलेस है, आपके पास भी अल्फाज नहीं है कि क्या इस पर बात करें इंसान।
खौफ खुदा जो है ना वही असल सारा कुछ सही कर सकता है। वैसे तो जैसे आपसे चावल वाले ने ही बात की
जी,
तो गोया इसका मतलब कि उनमें से भी अच्छे अफराद
वो ही कह रहे थे कि बेचे हम तो चावल,
ही में से वो अफराद भी मौजूद है जो ये कह रहे कि यार ये बुराई हो रही है इसे खत्म किया जाए। तो ये होता हर शोबे में है, हमारे यहाँ वो जैसे कहते हैं ना कि परहेज वही करता है जिसके सामने खाना ना हो, और गुनाह से वो बचता है जिसे मौका ना मिले। इसी तरह जखीरा अंदोजी और चोरी और ये करप्शन वगैरह ये वो नहीं करता जिसे मौका ना मिले, अक्सरियत यानी इसी तरह की होती है। तो अब इसके ऊपर क्या कह सकते हैं, अब बात ये है कि मुसलमान की हैसियत से तो हमारे लिए कुरान है, हदीस है, नबी पाक अलैहिस्सलाम की सीरत मुबारक है, सहाबा किराम की जिंदगियां हैं, बुजुर्गान दीन का जो है वो तर्ज अमल है, अगर उसे बयान किया जाए। और दूसरा इसका वैसे ना इसका परमानेंट हल है, परमानेंट हल ये है, देखिये हमारे जो स्कूल की किताबें हैं ना, जो नॉर्मल हमारे स्कूल्स हैं पाकिस्तान भर के स्कूल्स, आप उन सब का जो सिलेबस है, जो निसाब है, वो एक मरतबा किसी बंदे से आप पढ़वा के देखें कि क्या उसके उसमें खौफ खुदा का
है,
उसमें फिक्र आखिरत, उसमें लोगों के साथ हुस्न अखलाक और खैर खाही, दर्द मंदी, ये इसका इसका वो मवाद कॉन्टेंट है कितना।
अल्लाह,
लोग जो है दो जगह से सबसे ज्यादा जो है वो सोच और तासुर लेते, एक मीडिया से,
एक स्कूल
और एक स्कूल से। स्कूल का जो कंटेंट है वो मैंने आपको अर्ज कर दिया कि जब आपके सब्जेक्ट में ये होगा ही नहीं कि नबी पाक अलैहिस्सलाम की जो सीरत तैयबा गरीबों मिस्कीनों बेवाओं परेशान हालों के बारे में है वो क्या थी,
मुहाजिरीन अंसार के वाकयात होते,
आपकी तालीमात क्या थी, अच्छा शेखैन करीमैन और मौला अली सैयदना उस्मान गनी की जो सीरत है वो क्या थी, सहाबा किराम की ओवरऑल सीरत जो मुआखात का आपने जो फरमाया ना भाईचारा नबी पाक अलैहिस्सलाम ने कायम फरमाया, मक्के से मदीने आए तो मुहाजिर अपना सब कुछ छोड़कर आए थे, उनके पास तो सिवाय उनके उस पहने हुए लिबास के या एक आध लिबास के था ही कुछ नहीं। तो अब नबी पाक अलैहिस्सलाम ने अहले मदीना को तरगीब दी कि आपस में इनको भाई बना लो, तो नतीजा क्या हुआ कि इस अंदाज में वो भाई बनाया गया कि कुरान पाक ने उसके बारे में फरमाया वयुसिरून अला अनफुसिहिम वलौ काना बिहिम खसौसा, फरमाया कि ये अहले मदीना ने अहले मक्का को अपनी जानों पर भी तरजीह दे दी, अगरचे खुद उन्हें भी हाजत थी,
अल्लाह अकबर,
खुद उन्हें हाजत है घर की सामान की खाने की पैसों की, लेकिन आधा आधा माल, दो घर है तो एक घर दे दिया, तो जो है वो क्या नाम है, कारोबार है तो एक कारोबार उनको दे दिया, दो खेत हैं तो एक खेत दे दिया, एक खेत है तो आधा उनके हवाले कर दिया, खाना अपने साथ उनके साथ शेयर कर लिया।
अल्लाह अकबर।
तो ये है सहाबा किराम की सीरत और ये नबी पाक अलैहिस्सलाम की तरबियत। अच्छा, नबी पाक अलैहिस्सलाम ने जो तरबियत फरमाई थी वो थी कैसे? कौल और अमल दोनों के जरिए। आपके फरामीन भी मौजूद थे कि बंदा जब तक अपने भाई की मदद में लगा रहता है खुदा उसकी मदद करता रहता है। जो किसी मुसलमान की छोटी दुनिया की मुश्किल को दूर करेगा अल्लाह ताला क्यामत के दिन उसकी बड़ी मुश्किल को दूर करेगा। तो अच्छा, खैरुन नास मन यनफाउ नास, बेहतरीन इंसान वो है जो लोगों को नफा देने वाला है। तो नबी पाक अलैहिस्सलाम ने अपने अकवाल अहादीस और फरामीन से और अमल मुबारक, अमल मुबारक ये था कि नबी पाक अलैहिस्सलाम की तबीयत मुबारक, आपकी मिजाज मुबारक में जो खैरखाही, मोहब्बत और शफकत का जज्बा था वो ऐसा था कि ऐलान नबूवत आपने किया 40 साल की उम्र में, और जब पहली वही के बाद नबी पाक अलैहिस्सलाम घर तशरीफ लाए और हजरत खदीजा से फरमाया कि मुझे डर लग रहा है और कुछ हो ना जाए, तो हजरत खदीजा रजी अल्लाह ताला अन्हा ने आगे से क्या जवाब दिया था?
सुभान अल्लाह।
कि आपको कोई हादसा लाहिक नहीं हो सकता क्योंकि फइन्ना का तक्सिबुल मादूम, जिसके पास कुछ नहीं होता आप उसके लिए कमाई करते, वतहमिलुल कल्ला, और जो बोझ बने होते हैं आप उनका बोझ उठाते, इनके पास कुछ नहीं दूसरों में बोझ बनते आप उनका बोझ उठाते हैं, आप मेहमानों की मेहमान नवाजी करते हैं, आप जो है मिस्कीनों को खाना खिलाते हैं, ये औसाफ है नबी पाक अलैहिस्सलाम के जो बिल्कुल इब्तिदाए वही के उसी दिन हजरत खदीजा रजी अल्लाह ताला ना बयान कर रही, गोया नबी पाक अलैहिस्सलाम का जो मिजाज मुबारक है और जो आपकी फितरत तय्यबा है ये उसमें घुला हुआ और गुंधा हुआ वस्फ था। गरीब की मदद करना, मिस्कीन से प्यार करना, खैरखाही करना, शफकत फरमाना,
वा, वा, वा।
और ये आपकी शफकत वो कि जिसे अल्लाह ताला ने कुरान पाक में बयान फरमाया कि हरीसुन अलैकुम बिल मुमिनीना रऊफुर रहीम।
वा, वा, वा।
पहले फरमाया कि ऐ लोगों तुम्हारा मशक्कत में पड़ना नबी पाक अलैहिस्सलाम पे बड़ा भारी गुजरता है, ठीक है। फिर अगर आप फरमाए तुम्हारी भलाई के निहायत चाहने वाले मोमिनों पे मेहरबान रहम फरमाने वाले,
वा, वा, वा।
तो ये नबी पाक अलैहिस्सलाम का अपना मिजाज था। अच्छा, फिर एक मरतबा जैसे गज़वे खंदक के मौके पे जब सहाबा किराम खंदक खोद रहे थे और भूख की शिद्दत से पेट पे पत्थर बांधे हुए थे, तो एक सहाबी फरमाते हैं कि हमने पेट पे पत्थर बांधे हुए थे लेकिन हवा चली और नबी पाक अलैहिस्सलाम के शिकमे अतहर से जब जो है वो कुर्ता मुबारक उठा तो हमने देखा दो पत्थर बंधे हुए।
अल्लाहु अकबर।
ये है सरापा तरगीब बनना कि नबी पाक अलैहिस्सलाम ने अपने अमल के जरिए भी वैसा किया और फिर आका करीम अलैहिस्सलाम खुद उन कैफियात से गुजरते थे।
अल्लाहु अकबर।
उन कैफियात से गुजरते थे कैसे? एक हदीस में मुबारक है कि किसी इलाके के मफलूकुल हाल, यानी बहुत ये जैसे ये सूरत हाल है ना, इस तरह के लोग के जिनके पास ना खाने को ना पहनने को, बेचारों ने जस्ट किसी ने तहबंद बांधा हुआ, किसी ने एक चादर
थैलियां ओढ़ के बैठे हुए बताए,
ऐसे लोग नबी पाक अलैहिस्सलाम की बारगाह में आए तो सहाबा किराम फरमाते हैं कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम का चेहरा मुबारक का रंग बदल गया।
आए, आए, आए।
जिसे कहते ना एक बहुत शदीद असर लेना कि इतनी जो है वो तकलीफ के अंदर ये लोग हैं, तो इतना चेहरा मुबारक मुतगयर हुआ कि और फिर नबी पाक अलैहिस्सलाम ने सहाबा किराम से फरमाया कि मदद करो। तो अब क्या हुआ कि एक सहाबी फौरन उठे और वो उसकी अनाज की बोरी जो है ना वो लादे हुए जो ना वो आ रहे और बड़ी मुश्किल से उठाई हुई है, लेकिन जब वो लेकर आए उनको देख के फिर बाकी सहाबा भी उठे, हर कोई अपने घर से कोई कुछ लेके आ रहा है, कोई कुछ लेके आ रहा है, कोई पैसे लेके आ गया, कोई अनाज लेके आ गया, कोई और सामान लेके आ गया और मस्जिद नबवी शरीफ के अंदर ढेर लग गया।
अल्लाह अल्लाह।
तो वो सहाबी फरमाते हैं कि नबी पाक अलैहिस्सलाम का चेहरा मुबारक खिल उठा, जब आपने देखा कि इन गरीबों की मदद हो गई है तो सरकार अलैहिस्सलाम का चेहरा मुबारक खिल उठा। तो ये परेशान हाल को और मिस्कीन को और बेचारों को देखकर अपनी हालत का बदलना और फिर उसके लिए अमली कोशिश करना,
दर्द भी महसूस करना,
दर्द महसूस करना फिर अमली कोशिश करना जो है ये नबी पाक अलैहिस्सलाम की सुन्नत आबाद।
मुफ्ती साहब से इंशाल्लाह गुफ्तगू चलती रहेगी और इंशाल्लाह हमने ये पूछना भी है कि ये जो इस तरह के लोगों की मदद करना ये कितनी बड़ी नेकी है, تو کیا کچھ اپنے دیگر کاموں کو کم کر کے، منیمائز کر کے، اپنے خرچے کم کر کے ان لوگوں کی مدد کریں؟ اور جیسے عملی کوشش کی بات کی، تو اس وقت دعوت اسلامی کے میں کہوں تو غلط نہیں ہوگا کہ سینکڑوں ہزاروں ذمہ داران اسلامی بھائی فلڈ کے ایریا میں موجود ہیں، مدد کر رہے ہیں. ماشاءاللہ مبلغ دعوت اسلامی مدنی چینل کی ایک اچھی رونق ہے. ہمارے سلمان مدنی بھائی بلوچستان میں اس وقت موجود ہیں. سلمان بھائی کہاں ہیں اس وقت، کیا حالات ہیں، کچھ بتائیے.
عبدالحبیب بھائی، یہ بلوچستان کی تحصیل لاکھڑا ہے،
ٹھیک ہے،
اور اس کا علاقہ ہے گڈڑی،
ٹھیک ہے،
اور ہم تقریباً 2.5 گھنٹے کا دشوار گزار سفر کر کے مجھے کہنے دیجئے کہ 4-4 فٹ کے گہرے گڈوں میں سے جو ہے وہ گزرتے ہوئے ہم جو ہے وہ یہاں پر پہنچے ہیں. یہاں پر حاجی صدیق گوٹ ہے، اور یہاں پر جو گھر بنے ہوئے تھے یہ مٹی کے گھر تھے، اور یہ گھر جو ہے یہ ڈیمولش ہو چکے ہیں. ایک گھر آپ کو یہاں سگنل کا بھی بڑا پرابلم ہے، کمیونیکیشن کا بھی بڑا پرابلم ہے.
بالکل صحیح.
میں زیادہ موو تو نہیں کر پاؤں گا، لیکن میں کوشش کروں گا کہ میں آپ کو کچھ دکھا سکوں. یہ میرے پیچھے بھی آپ ایک گھر دیکھ رہے ہیں، یہ بھی جو ہے وہ ٹوٹا ہوا ہے، گر گیا تھا، اور اس کے پیچھے جو ہے یہ لوگوں نے جو ہے وہ ٹینٹ لگا کر کے یہاں پر ابھی رہنے میں مجبور ہیں. اس کے علاوہ یہ میں آپ کو ایک اور منظر دکھا رہا ہوں. یہ ایک گھر ہے جناب علی، یہ دو بھائی تھے، ایک کا نام تھا خیرو، ایک کا نام ہے خیرو اور ایک کا نام ہے شیرو. یہ خیرو اور شیرو ان کا گھر بھی بالکل، یہ سیلاب کا پانی بتا رہے ہیں کہ وہ جاتے ہوئے ان کے گھر کو بھی بالکل گراتا ہوا جو ہے وہ چلا گیا.
سلمان بھائی بہت شکریہ آپ کا، اپنی اپنا خیال رکھیے گا اور ہمیں اپڈیٹس دیتے رہیے گا، اور انشاءاللہ آپ ایک اور بھی کام کریں کہ لسٹ بھی بناتے رہیے کہ جو مستحقین ہیں، جن کے گھر ٹوٹ گئے ہیں، جن کے جو بھی نقصان ہوئے ہیں، انشاءاللہ وہ لسٹیں ہمارے پاس پہنچیں گی اور ہم انشاءاللہ اس پر پھر اس کے بعد بھی کام کریں گے. ہمارے لوگ، مفتی صاحب ابھی پچھلے ہماری ملاقات ہوئی پاکستان ایئر فورس والوں سے ہماری ٹیم کی، اور ماشاءاللہ انہوں نے ہمارے ساتھ تعاون کی بھی یقین دہانی کرائی. تو اس میں انہوں نے بتایا کہ آپ یہ دعا کریں کہ یہ پانی نومبر تک اتر جائے. یعنی لوگ ریئلائز نہیں کر رہے، انہوں نے بڑی سمجھایا نا، میں ٹیکنیکلی سمجھایا، انہوں نے یہ کہا کہ یہ سیلابی پانی نہیں ہے، یہ سیلاب نہیں آیا. سیلاب تو ضرور دیکھیں، سیلاب کیا ہوتا تھا پچھلے سالوں میں ہم کیا سنتے تھے، پنجاب سے چل پڑا ریلا، اب وہ روڑی پہنچا ہے، وہ روڑی میں تباہی مچا رہا ہے، اب وہ ٹنڈو والا یار پہنچا ہے. وہ ایک ندی کا یا ایک پیٹرن تھا جس پر پانی آتا تھا، اور کچے کے علاقے تباہ کرتے 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 وہ سمندر میں گر جاتا تھا. بارش آتی تھی نارملی اپر ایریاز میں، اور سیلاب اس کا نیچے آتا تھا. یہ سیلاب نہیں آیا، یہ اوپر سے بارش آئی ہے. انہوں نے کہا پیالے بن گئے پورے پورے شہر. اچھا، اس پورے شہر سے یا اس پورے کھیتوں سے پانی نکلنے کا راستہ ہی کوئی نہیں ہے. اب راستہ ایک ہی ہے کہ دھوپ پڑ کے وہ سوکھے گا، کوئی وہ سوکھے گا تو یہ اٹ ٹیکس 2 to 3 months. اب وہی آپ والی بات، ابھی تو 8-10 دن میں ہی تعفن ہونا شروع ہو گیا ہے، مچھر ہونا شروع ہو گئے ہیں، ایک آدھ مہینے بعد تو چیزیں کتنی اور ورس ہو جائیں گی. اور یہ 2-3 مہینے کے لیے ان کو ٹینٹ دینے پڑیں گے. اچھا ٹینٹ بھی کیا تھا، ہم نے جب خریدنے گئے تو پتہ چلا یہ جو ٹینٹ نارملی ٹینٹ ہوتے ہیں واٹر پروف نہیں ہوتے. تو اب پتہ چلا کہ اگر 2-3 ماہ کی کہانی ہے تو پھر تو ٹینٹ بھی واٹر پروف دینے پڑیں گے، پھر بارش ہوگی تو کہاں جائیں گے یہ لوگ. تو اٹس بگ ڈیزاسٹر، اللہ پاک مدد فرمائے ان کی. سب ایک کیفیت آپ بھی دیکھ رہے ہیں، اور جیسے آپ نے کہا کہ کچھ ویڈیوز تو ایسی ہیں کہ دیکھنے کی ہمت نہیں ہوتی ہے. تو پہلے تو یہ بتائیے کہ ایکچولی سیلاب کیا ہے، یعنی یہ بارش اس طرح تیز آ جانا، سیلاب آ جانا، کیا اس کو ہم عذاب الہی کہیں گے یا کوئی ہم پر آزمائش ہے، اس کو کیا کہیں گے ہم؟
دیکھیں دو چیزیں ہوتی ہیں، کچھ چیزیں وہ ہوتی ہیں کہ انسان اپنے اعتبار سے سارا کچھ کر لیتا ہے لیکن اس کے باوجود وہ آفت آ جاتی ہے. جنگلوں کو آگ لگ جاتی ہے، اپنی طرف سے تو انہوں نے سب کچھ کیا ہوتا ہے لیکن جنگلوں کو آگ لگ جاتی ہے.
ایسی لگتی ہے کہ بڑے
بجھتی نہیں ہے، کئی کئی مہینے تک چلتی رہتی ہے، لاکھوں ایکڑ بلکہ لاکھوں جو ہے نا وہ ہزاروں مائلز تک جو ہے نا وہ پھیلی ہوتی ہے. اچھا اسی طرح یہ بھی ہوتا ہے کہ بعض اوقات سمندری طوفان آتے ہیں تو بڑے بڑے ممالک اس سے بڑا شدید متاثر ہوتے ہیں، اور 60-60 لاکھ کی آبادی ایک ریاست سے دوسری ریاست میں موو کرنی پڑتی ہے. اچھا اسی طرح بڑی شدید ترین بارش ہوتی ہے تو بڑے بڑے شہر جو ہے اس میں ڈوبے ہوتے ہیں. میں نے پیرس کے مناظر دیکھے ہیں،
جی جی،
پانی کے اندر ایسا ڈوبا ہوا. تو دیکھیں یہ وہ ہے کہ جو انسان کے بس سے باہر ہے. اچھا اس کے پیچھے تو ایک حکمت یہ بھی ہوتی ہے کہ بندے کو اس کی بے بسی اور اس کی بے کسی بھی دکھانی ہوتی ہے کہ آدمی اپنے آپ کو فرعون نہ سمجھے، اور ٹیکنالوجی کی وجہ سے اپنے آپ کو معاذ اللہ کوئی خدائی درجے کے اوپر فائز نہ سمجھے کہ ہم جو چاہیں کر لیں، ہمارا کوئی بگاڑ نہیں سکتا. تو اللہ تعالیٰ کی یوں کہہ لیں کہ ایک جو ہے نا ایک کن جو ہے وہ ایسی جو ہے نا وہ بالکل چینج کر کے رکھ دیتے نا. وہ
کووڈ کا نظارہ دیکھ ہی لیا نا،
جی جی کووڈ دیکھ لیا، ساری دنیا بند ہو گئی. اچھا زلزلہ آتا ہے، اب زلزلے سے جو مرضی کر لیں آپ، جب زلزلہ آئے گا تو آپ حفاظت کی حد تک کچھ تو کر سکتے ہیں لیکن زلزلے کا نہیں روک سکتے کہ جناب سارے زمین پہ لیٹ جائیں زلزلے کو روکنے کے لیے، ایسا نہیں ہوگا. لیکن دوسری چیز یہ ہوتی ہے کہ بہت سی آفات کے پیچھے خود انسانی ہاتھ ہوتے ہیں.
اچھا
انسانی ہاتھ یوں نہیں کہ کس نے سازش کی ہوتی ہے، سازش والی چیزیں بھی ہوتی ہیں، لیکن یوں ہوتا ہے کہ لوگوں کے مجموعی اعمال کا تکوینی نتیجہ وہ نکلتا ہے. دیکھیں چیزیں دو طرح ہوتی ہیں، جیسے ہم کہتے ہیں نا یار یہ لوگوں کے گناہوں کی وجہ سے، لوگوں کے گناہوں کی وجہ سے ہونے کے بھی دو مطلب ہوتے ہیں. لوگوں کے گناہوں کی وجہ سے ایک تو یہ مطلب ہوتا ہے کہ یہ ان پر باقاعدہ وہی عذاب والی ہی صورت ہے، ٹھیک ہے نا. دوسرا یہ ہوتا ہے کہ لوگوں نے حرکتیں وہ کی ہوتی ہیں جس کا نیچرل نتیجہ وہ نکلتا ہے، جسے کاز اینڈ افیکٹ کہتے ہیں،
ٹھیک ہے،
علت و معلول کاز اینڈ افیکٹ کہتے ہیں، یہ اس کا نتیجہ ہے. اب دیکھیں یہ جو بارشیں ہیں اور یہ دنیا بھر میں جو کلائمیٹ چینج ہے،
جی جی جی
صحیح ہے، ابھی جیسے ہمارے اتنی بارش ہو گئی ہے، پرسوں جو ہے وہ اخبار میں تھا کہ یورپ کے اندر 500 سال کی سب سے بڑی خشک سالی چل رہی ہے، یعنی وہاں بارشیں کم ہونے کی وجہ سے ان کی زمین اس قدر متاثر ہو گئی ہے
کہ
زمین خشک ہو رہی ہے.
دیکھا جاتا ہے اور دوسرے دن بارش ہوتی تھی،
جی وہاں پر یہ نا 500 سال کی سب سے بڑی خشک سالی ہے. اچھا ہمارے ایریا کے اندر الٹ چل رہا ہے، ہمارے یہاں بارشیں زیادہ ہو رہی ہیں. 10 ممالک ہیں جہاں پر کلائمیٹ چینج سب سے زیادہ ہے، اس میں پاکستان بھی شامل ہے، امریکہ بھی اس میں شامل ہے. اب بات یہ ہے کہ یہ جو کلائمیٹ چینج ہے اور یہ جو اتنا کچھ ہے یہ کیوں ہے، یہ بھی لوگوں کے اعمال کی وجہ سے، لیکن یوں نہیں کہ لوگوں نے گناہ کیا اور یہ ہوا، نہیں. جو اللہ تعالیٰ نے عالم الاسباب بنایا دنیا،
اسباب کو ڈسٹرب
کر، بھائی سبب پایا جائے گا تو مسبب پایا جائے گا نا، تو دنیا نے کام وہ کیے کہ اس کے نتیجے میں یہ کچھ ہو رہا ہے.
اللہ
مثال کے طور پہ ایک چھت ہے جس کے اوپر 50 بندے کھڑے ہو سکتے ہیں، اس پہ 300 بندے کھڑے ہو جائیں چھت گر جائے، تو اس کو یہ نہیں کہیں گے کہ ان کے گناہ کی وجہ سے چھت گر گئی،
ان کے وزن کی وجہ سے گر گئی،
ان کی حرکت کی وجہ سے چھت گر گئی، ٹھیک ہے. تو یہ جو بارشیں اور یہ جو چیزیں ہیں، دیکھیں اس کے پیچھے ہے کلائمیٹ چینج، یعنی موسمیاتی تبدیلیاں، عالمی موسمیاتی تبدیلیاں. لیکن وہ جو عالمی موسمیاتی تبدیلیاں وہ کیوں ہیں؟ وہ بندوں کی حرکتوں کی وجہ سے.
ایسا ہی ہے،
قرآن پاک کی آیت ہے، وَحَرَ الْفَسَادُ فِي الْبَرِّ وَالْبَحْرِ بِمَا كَسَبَتْ أَيْدِ النَّاسِ، کہ خشکی اور سمندر میں فساد ظاہر ہو گیا، برپا ہو گیا لوگوں کے ہاتھوں کی کرتوتوں کی وجہ سے. تو وہ کرتوتیں ضروری نہیں کہ وہ صرف ان کے گناہوں کی صورت میں ہو، وہ اس سے ہٹ کر جو نیچر سے چھیڑ چھاڑ ہے،
جی جی جی،
یہ اس کا نتیجہ بھی ہوتا ہے.
اب شاید زیادہ سمجھ آئے گا لوگوں کو جو ہم بار بار مدنی چینل پر،
اب یہ درختوں کی کٹائی، ٹھیک ہے نا،
اس تیزی سے
درخت کاٹے، جنگل کاٹے دنیا کے، اچھا یہ گیسز کا استعمال زیادہ ہو گیا، کاروں کی گیسز، فیکٹریوں کی گیسز، اس کے نتیجے میں کیا ہوا کہ گرمی کا جو لیول ہے وہ بڑھ گیا. اچھا جو سورج کو روکنے والی اوزون سطح ہے وہ پھٹنا شروع ہو گئی، کمزور ہونا شروع ہو گئی. تو اب کیا گرمی کی شدت بڑھی، گیسز نے اثرات کیے، کلائمیٹ چینج ہوا، اچھا مصروعی چیزیں بہت زیادہ ہوئیں، اس کی وجہ سے جو ہے نا وہ چیزوں کے رخ مڑ گئے، سمندروں کو جگہ جگہ، دریاؤں کو جگہ جگہ ڈسٹرب کیا گیا، اس کے نتیجے میں جو کچھ ہونا تھا وہ ہوا. ابھی میں آپ کو ایک اور عرض کروں، دیکھیں ابھی آپ نے یہ کہا کہ پاکستان میں یہ دریاؤں کا یہ جو دریاؤں میں سیلاب آتے تھے نا، یہ دریاؤں میں سیلاب کی وجہ بھی لوگوں کی حرکتیں زیادہ تھی. بھائی بات یہ ہے کہ جب ایک چوڑا دریا ہے جہاں سے پانی نے گزرنا تھا، نارملی وہاں پر پانی ہوتا ہے 25%،
ٹھیک ہے،
75% کی گنجائش ہوتی ہے کہ بھائی مزید آئے گا تو گزر جائے گا،
صحیح ہے.
لیکن جب اس کی چوڑائی میں مکان بنا بنا کے، فصلیں اگا اگا کے،
پورے آبادیاں
آبادیاں قائم کر کے جب اس کو روک دیا، تو اب یہ کرتوتے اور اعمال ہیں کن کے؟
لوگوں کے،
جن پر آیا،
صحیح ہے.
تو یہ اچھا پھر اس کو دیکھا نا کس نے تھا، ریاست نے. تو جب لوگوں نے اپنی اپنی ذمہ داری پوری نہیں کی، اچھا اسی طرح قرآن پاک کی آیت ہے، وما اصابکم من مصیبت فبما کسبت ایدیکم، تمہیں جو مصیبت پہنچتی ہے وہ تمہارے اعمال کی وجہ سے پہنچتی ہے. اس اعمال کی وجہ سے پہنچنے کا ایک مطلب وہی ہے گناہوں کی وجہ سے، لیکن ایک مطلب یہ بھی ہے،
ٹھیک ہے. کراچی کی بات مثال ہے نا، پچھلے سال کراچی میں جو بارش ہوئی، جو نالوں پر آبادیاں بنا، اس کی وجہ سے تباہی ہوئی، پھر گورنمنٹ نے کچھ ایکشن لیا، اس سال وہ تباہی نہیں ہوئی کراچی میں، فرق پڑا. میری پچھلے دنوں کچھ ریسرچر سے، پی ایچ ڈی اسکالر سے ملاقات ہوئی جو انوائرمنٹ پر کام کر رہے تھے، اور انہوں نے جو باتیں بتائیں، میں کچھ باتیں تو نہیں بتاؤں گا، اور یار لوگ ڈرنا جائیں، بس دعا کریں اللہ خیر والا معاملہ فرمائے، مگر وہ جو فیکٹس اینڈ فگرز کے ساتھ بتا رہے تھے نا کہ دنیا جس طرف جا رہی ہے، और जो हम कर रहे हैं अपनी दुनिया के साथ, वही आप वाली बात कि उसके नतायज अच्छे नहीं है, यानी और उसमें बड़ा 30% फैक्टर है कि जो हमने फॉरेस्ट काटे, दरख्त काटे, वो दरख्त लगने चाहिए, लेकिन 70% जो आपने बात की ना, जो क्लाइमेट डिसऑर्डर का जो बड़ा रीजन है वो पॉल्यूशन है, वो जो जो धुआं, गैसेस, जो बड़ी बड़ी फैक्ट्रियां, अच्छा फिर कोयला जलाकर जो हम बिजली बना रहे हैं उसका इंपैक्ट बहुत ज्यादा है। तो बहरहाल अल्लाह हमारी इस कायनात की, जमीन की खैर भी फरमाए और हमें भी इसका ख्याल रखने वाला बनाए। वो अमीर अहले सुन्नत का दुआ का अगर क्लिप चला दें।
अजीब अंदाज है कि जहां मदद करने की जरूरत है वहां मदद करने के बजाय मजीद मुश्किलात पैदा की जा रही हैं, और ऐसा ना करें। अल्लाह पाक रोजी देने वाला, ये कमाने के दिन जरूर है लेकिन नेकियां कमाने के जरूर है, ये सवाब कमाने के दिन है, नेकियां कमाने के दिन है, अल्लाह पाक की रजा पाने के दिन है, महबूब करीम सल्लल्लाहु अलैहि वसल्लम की निगाह करम पाने के ये दिन है। तो इसके लिए आप मेहरबानी करके अपना माल अगर सस्ता नहीं कर सकते तो कम अज कम महंगा तो ना करें और फ्रेश माल दें। ये नहीं कि पुराना आपका गला सड़ा स्टॉक है, चलो ये भी निकालो और कौम को चावल के साथ कीड़े मकोड़े भी खिलाओ, ये नहीं करना आपको, बल्कि फ्रेश माल देना है। अगर इस मौके पर मदद नहीं करेंगे तो हम कब मदद करेंगे? इस वक्त अगर ये मालदार, सरमायादार और ये जो अहले सरवत जो है, ये आज अगर खजाने का मुंह नहीं खोलेंगे अपने भाइयों के लिए तो कब खोलेंगे? ऐसा मौका आया, यकीन माने कि आप इनकी दुआएं ले लें, यानी उन पर क्या गुजर रही होगी जो बेचारे यानी यूं पड़े हुए और ठंडक आ रही है खेमे गाड़े में, कहीं बेचारे यूं सड़कों पे पड़े होंगे, रोडों पे पड़े होंगे, तो ये क्या करते होंगे, ये रात कैसे गुजारते होंगे, दिन कैसे गुजारते होंगे। ऐसे ऐसे भी हमारे मतलब है कि FGRF वाले पहुंचे हैं तो कहा गया कि इंतजार कर रहे थे हम, आप लोग आए, कोई आया नहीं हम तक कि जो हमको खाना खिलाता। अभी इनकी कैसी बेकसी बेबसी होगी, जिनके घर बार बह गए, टोल टप्पड़ बर्तन सारे बह गए, मवेशी बह गए, अब इनके पास बस वही चिथड़े तन पे लिपटे हुए हैं, इससे बेचारे किस तरह जिंदगी गुजारेंगे, कितने पता नहीं भूखों दम तोड़ रहे होंगे, तो इनकी मदद को जल्दी पहुंचे।
जी ऐसा ही है, इस वक्त वाकई लोग भूख से, मुझे आज मुफ्ती अलीगर साहब की आज सुबह मस्जिद तशरीफ लाए, आप भी ग्राउंड पर हैं, जुड्डो की तरफ आप जा रहे हैं, बताया कि दो वक्त की रोटी के लिए धरना दिया जा रहा है, यानी लोग मतलब गवर्नमेंट के दफातर में घुस गए कि हमें सिर्फ खाना दे दें, यानी भूख जो है ना इंसान को। अच्छा हमारे जिम्मेदारान के साथ क्या हुआ, आदि अभी को जरा लाइन पर लीजिएगा अगर है तो, हमारे जिम्मेदारान के साथ क्या हुआ कि कल परसों वो कहीं एक इलाके में गए तो जिसको खाना दे रहे थे दूसरा मार रहा था हमारे जिम्मेदारान को, तो मैंने कहा आपको मार क्यों रहे हैं लोग, कह रहे हैं वो कह रहे हैं आप 200 देगे लाए या तो 500 देगो की जरूरत, जिसको खाना नहीं मिला वो अरे भूख एक लिमिट होती है ना मोती साहब, उसके बाद फिर वो बहुत कुछ करवा देती है। खाने में भी वो कह रहे हैं भाई सिर्फ चावल बना दें, उसमें कुछ भी ना डालें ताकि ज्यादा बन जाए, सिर्फ चावल की देख बनाकर भी हम दे रहे हैं तो वो हाथ मुहावरा करके हाथ चूम के ले रहे हैं कि दे दें भाई हमें, तो 3400-3500-4000 की भी हम जहां जहां देख बन रही है वहां बना बना के जो है ना वहां बंटवा रहे हैं। मोती साहब मैं यहाँ ये चाहूंगा कि ये इरशाद फरमाएं कि ऐसी कैफियत जो हम देख रहे हैं इस वक्त अतियात देना, डोनेशन देना, ये इसका सवाब की क्या कैफियत है? बाज़ुकात ये होता है कि यार जकात तो मैं रमजान में दूंगा ही ना, लेकिन क्या थोड़ा पहले जकात भी निकाल कर इनकी मदद की जा सकती है, वो भी सवाब मिलेगा, और बाकी अगर नफली अतियात हम देते हैं तो क्या करना चाहिए, इसकी इस कैफियत में लोगों की मदद करने का अजर क्या है?
पहली बात तो ये है कि ज़कात के हवाले से जैसे है ना कि रमज़ान में देने का लोगों का जहन ज़्यादा होता है और तसव्वुर यही होता है कि सवाब ज़्यादा है, हालांकि सवाब का असर दारोमदार इस पे होता है कि उससे उसकी ज़रूरत ज़्यादा किस वक्त है।
वाह 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 वाह।
अगर जैसे आज के वक्त में ज़रूरत ज़्यादा है, अब कोई शख्स ये कहे कि नहीं भाई मैं इनको खाना खिलाने की बजाय मैं रमज़ान में रोज़ेदारों को खिलाऊंगा,
सही,
तो ये सवाब जो है ना ये उससे ज्यादा है,
रोजादार से भी ज्यादा है,
क्योंकि अब हाजत ज्यादा है ना,
अल्लाह
अब हाजत ज्यादा है। कुरान पाक के अंदर रोजादार को खिलाने के हवाले से तो आयत मुझे याद नहीं है, हाँ गरीबों मिस्कीनों और भूखों को खिलाने के हवाले से आयत बहुत ज्यादा है, हाँ रोजादारों को खिलाने पर अहादीस है, तो अहादीस तैयब है, उसकी अपनी फजीलत है,
ठीक है,
लेकिन जो जनरली जो आयत मुबारक है जैसे सूरह बकरा शुरू होती है वम्मी मा रज़क़नाहुम युन्फिकून, मुत्तकीन की पहचान ये बयान की है, उनकी सिफात ये बयान की है कि हमारे दिए हुए रिस्क में से खर्च करते हैं,
अल्लाह
या फरमाया कि ए लोगों अल्लाह की राह में खर्च करो उस दिन के आने से पहले
आए, आए,
जिस दिन में ना तो कोई खरीदो फरोख्त होगी और ना किसी काफिर को शफात नफा देगी, सिफारिश भी नफा नहीं देगी, تو یہ جو ہے نا کہ انفقوا مما رزقناکم من قبل ان یاتی یوم لا بیع فیہ ولا خلۃ ولا شفاعہ، نہ دوستی کام آئے گی، نہ کافر کو سفارش کام آئے گی، اور نہ ہی وہاں تجارت ہوگی کہ یہ پیسے وہاں کے لیے بچا کے رکھے، تو اس دن کے آنے سے پہلے پہلے خرچ کر لو۔ تو یہ جو خرچ کرنا ہے، ایک تو اس میں یہ پہلو ہے۔ اچھا، اسی طرح ایک آیت مبارکہ جو ایک سورہ مبارکہ ہے جو ہم بڑی کثرت سے پڑھتے ہیں سنتے ہیں، اس کے الفاظ پر تھوڑا سا غور کریں کہ قرآن مجید میں سورہ ماعون ہے، ارأیت الذی یکذب بالدین فذلک الذی یدعو الیتیم، کہ یہ جو فرمایا کہ جو قیامت کو جھٹلانے والا ہے، جو کافر ہے، تو فرمایا کہ اس کی بری صفات میں سے فرمایا ولا یحب علی طعام المسکین، اور وہ مسکین کے کھانے پر دوسروں کو ابھارتا نہیں۔ یعنی کھلانا تو اس سے اہم مسئلہ ہو گیا نا، اس سے اہم مرحلہ ہے، یہ فرمایا کہ وہ کھلانے پہ ابھارتا نہیں، اس کے اوپر فرمایا کہ یہ کافر کی صفت ہے کہ وہ کھانا کھلانے پر ابھارتا نہیں۔ اچھا، اسی طرح وہ جو دوسری آیت مبارکہ ہے جس میں ہے کہ جہنمیوں سے پوچھا جائے گا ما سلککم فی سقر، تمہیں یہ جہنم میں کیا شے لے کے آئی، تو وہ کہیں گے کہ ہم نماز بھی پڑھتے تھے، ولم نکو نطعم المسکین، اور ہم مسکین کو کھانا نہیں کھلاتے تھے۔ یعنی جب ایسی حالت و کیفیت ہو جائے کہ اب اگر ان کی مدد نہیں کی جائے گی تو وہ موت کے گھاٹ اتر جائیں گے، یا وہ شدید ترین تکلیف میں آ جائیں گے، تو پھر ایک مجموعی طور پہ ایک واجب کفایا کی صورت ہوتی ہے کہ اب ان کی مدد کی جائے، اور اب اگر قدرت کے باوجود مدد نہیں کریں گے اور وہ نقصان ہو جائے گا تو پھر یہ سارے گناہ گار۔ تو لہذا یہ وقت جو ہے، یہ مدد کے حوالے سے یوں کہہ لیں کہ ایکسٹریم لیول کا جو امپورٹنٹ اور ارجنٹ ہے، یہ وہ والی چیز ہے۔ اور باقی جو اس کے ساتھ دیگر فضائل ہیں، تو وہ میں نے عرض کیا کہ ایک تو جیسے یہی ہے کہ اللہ تعالیٰ بندے کی مدد کرتا رہتا ہے جب تک بندہ اپنے بھائی کی مدد کرتا رہتا ہے، یا فرمایا کہ جو اپنے بھائی کی ایک مشکل دنیا کی دور کرے گا، اللہ تعالیٰ قیامت کے دن اس کی بڑی مشکل کو دور فرمائے گا۔ تو یہ سارے کے سارے فضائل، خیر الناس من ینفع الناس، بہترین انسان وہ ہے جو لوگوں کو نفع دینے والا ہے۔ اسی طرح فرمایا کہ وہ شخص جو یتیموں بیواؤں کے لیے کوشش کرنے والا ہے، یعنی جو حاجت مند ہے ان کے لیے کوشش کرنے والا ہے، فرمایا کہ وہ اس کی طرح ہے کہ جو ساری زندگی ساری رات عبادت کرے اور ساری زندگی سارے دن روزے رکھے
اللہ
اور راہ خدا میں جہاد کرے
اللہ۔
جو مجاہد فی سبیل اللہ، اور جو راتوں کو عبادت کرنے والا اور جو ساری زندگی روزہ رکھنے والا ہے، اس کے برابر مرتبہ اس شخص کا ہے جو ان کے لیے کاوش کرنے والا، ان کے لیے کوشش کرنے
والا۔ مبارک ہو ان لوگوں کو جو ماشاءاللہ ان دکھیارے مسلمانوں کی مدد کر رہے ہیں، گراؤنڈ پر موجود ہیں، عطیات دے رہے ہیں۔ ماشاءاللہ ہمارے ساتھ نگران شورا بھی تشریف لا چکے ہیں، کچھ کالز ہیں، میں کالز لے لیتا ہوں، پھر آئی صاحب سے انشاءاللہ مدد پھول لیتے ہیں۔ جی،
اٹلی کے شہر ارواتو سے عرض کر رہا ہوں، اور ہم اپنی فیملی کی طرف سے طلاب زدگان کی امداد کے لیے 90,000 روپیہ پاکستانی وقف کرتے ہیں، اور ان شاء اللہ تعالیٰ ہم یہ رقم جو ہے نا، یہ ذمہ داران جانب دینا یا جسے بھی جانب دینا والے کہیں گے، ہم ان کو پیش کر دیں گے۔
نگران شورا موجود ہیں، آئی صاحب بڑا مشکل وقت آیا ہے، بڑی آزمائش کی گھڑی ہے، اور ماشاءاللہ ایف جی آر ایف کے اسلام بھائی بڑی کوششیں کر رہے ہیں، آپ نے بھی کئی مشورے لیے ہیں، بلکہ میں نے دیکھا کہ آپ براہ راست بھی رابطے میں رہے ہیں مختلف شہروں میں، آپ کے پاس ڈائریکٹ بھی کارکردگی اور اپڈیٹس آ رہی ہیں، کیا فرمائیں گے اس مشکل گھڑی؟
یقیناً ایف جی آر ایف کا جیسے آپ نے ذکر کیا، لیکن میں پنجاب کے سفر سے بھی لوٹا ہوں، میں وہاں یہی کہتا آ رہا ہوں کہ ایک ایف جی آر ایف یا چند این جی اوز مل کر یہ کام نہیں کر سکتے، اور کوئی بھی تنظیم یا این جی او یہ اپنے دائرہ کار میں رہے گی، حکومت ریاست اپنے جو بھی اس کے بھی ہیں، لیکن چونکہ ڈیزاسٹر بہت بڑا ہے اور اللہ پاک نے نوازا بھی بہت ساروں کو ہے، ایسا نہیں ہے کہ نوازے ہوئے لوگ نہیں ہیں۔ میں شہروں کی حالات آپ کو بتاؤں، اسلام آباد ماشاءاللہ اللہ تعالیٰ سارے جہاں جہاں میں ہو کر آیا ہوں وہاں کوئی ایسے ایشو نہیں ہے،
شہر آلموسٹ بچے ہوئے ہیں،
پنجاب کے میں کئی شہر ہو کر آیا ہوں اس وقت میں، لیکن اس پہ افیکٹڈ بہت زیادہ جنوبی پنجاب ہے، لیکن لاہور میں رہنے والوں کو، اسلام آباد میں رہنے والوں کو، فیصل آباد میں رہنے والوں کو، ملتان شہر میں، ملتان شہر سے
قریب جنوبی قریب
پنجاب جانا کو اتنا مشکل نہیں ہے، اور کھربوں 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 پتی لوگ بھی ان ایریاز میں رہ رہے ہیں۔ میری آج مدنی چینل پر ان سے پہلے درخواست ہے کہ مہربانی کریں، یہ اپنے مال و اسباب کے ساتھ ان دکھیاروں کے پاس پہنچیں، کونسہ شریف تقریباً میری اطلاع کے مطابق وہ ڈوب چکا ہے، راجنپور یہ بھی بہت افیکٹڈ ہے، اس طرح اور بھی کئی افیکٹڈ ہیں۔ میرے پاس ملتان میں کچھ اسلام بھائی آئے تھے، بیچارے کافی افسردہ بھی تھے اور ان کی کیفیت تھی ایسی، تو وہاں بھی عرض کی ہے، اور اسپیشلی میں پنجاب کے، خاص طور پر پنجاب کو عاشقان رسول سے، جن کے لیے اتنا زیادہ دور نہیں ہے جانا، وہ اگر اپنی گاڑیوں میں یا اپنی جو بھی، کسی کے پاس لینڈ کروزر ہے، کسی کے پاس فلاں ہے، کسی کے پاس فلاں ہے، اپنی گاڑیوں میں بھی کچھ نہ کچھ ڈال کر، اگر آپ
ٹرک بھی لے جا سکتے ہیں،
ٹرک لے جا سکتے ہیں،
زیادہ لے جائیں،
کیونکہ ایسا نہیں کہ اب وہاں مفتی صاحب ڈھونڈنا پڑے گا، روک سارے لوگ سڑکوں پہ پڑے ہوئے ہیں، ان کو ڈھونڈنے کے لیے آپ کو۔
اس میں ایک اور بھی ایسا ہوتا ہے، جیسے پنجاب کہہ لیں، سندھ کہہ لیں، کئی لوگوں کے اپنے ہی گاؤں ہیں، یعنی گاؤں کے لوگ بھی شہروں میں رہ رہے ہیں اور بڑے مالدار ہیں، اور ان کا پیچھے ریلیشن اس گاؤں سے ہی ہوتا ہے، اپنے اپنے گاؤں کا ہی ٹیک کیئر کر لینا،
بہت اچھا ہو
جائے گا۔
سردار ہیں بلوچستان کی طرف، وہاں جائیں تو بڑے بڑے ڈیرے بنے ہوئے ہیں، بہت کچھ لوگوں کو نوازا گیا ہے، پکے مکان لوگوں کے ہیں، بڑی بڑی رہائشیں لوگوں کے پاس وہاں موجود ہیں جو سیف اینڈ سیکیور ہیں۔
صحیح ہے،
اگر وہ جا کر دعوت دیتے ہیں، لاتے ہیں، ہر کچھ نہیں کچھ نہیں، پچاس سو خاندانوں کا اگر اپنے پاس سنبھالنا شروع کر دیں،
کھانا کھلائیں،
اور ایک ایک آدمی جس کو اللہ نے نوازا ہے، وہ ان کی ایک ہفتہ، دو ہفتہ، تین ہفتہ ان کی پردے کی رعایت کرتے ہوئے، کیونکہ عورتوں کے پاس پردے کے مسائل ہیں، بچوں کے پاس کپڑوں کے مسائل ہیں، مردوں کے پاس کمانے کے مسائل ہیں، یعنی کہ اتنا، تو یہ جو میں آج درخواست کرنے کی جو کوشش کر رہا ہوں وہ یہ ہے کہ افراد نکلیں جن کو اللہ نے نوازا ہے، علی مدنی چینل پر یا کسی بھی چینل پر بیٹھ کر ان کی حالت کو دیکھ کر محض افسوس کرنا، افسوس بھی اچھی چیز ہے، یہ بھی بہت غنیمت ہے کہ جن کو افسوس ہوتا ہے، دل میں درد پیدا ہوتا ہے۔ یعنی میرے پاس تو ان خواتین یا اسلامی بہنوں کی فریادیں ہیں کہ جو شاید یہ تمنا رکھتی ہیں کچھ ہمارے لیے راستہ تو بتائیں، ہم دکھیاری تو وہاں جو عورتیں پڑی ہوں گے، مرد کیا خدمت کرے گا،
ہم بھی جائیں
کہ ہم بھی جائیں کچھ کریں، لیکن ظاہر ہے کہ ہر ایک کے لیے یہ راستے کھلے ہوں یہ ضروری نہیں ہے، پھر ہمیں جو کچھ کرنا ہے شرعی تقاضوں کو ملحوظ رکھ کر کرنا ہے۔ تو اب پہلی تو میری درخواست آپ سب سے یہ ہے کہ کسی کا انتظار نہ کریں، آپ کو شہر کے اندر، مطلب لاہور شہر کے اندر، ملتان شہر کے، یہ بڑے بڑے شہر ہیں ہمارے جہاں سے میں بھی ست ہو کر آیا ہوں، ان شہروں میں اپنی زندگی وہی معمول کے مطابق گزرتی میں نے دیکھی،
کراچی میں بھی ایسا ہی حال ہے،
کراچی میں بھی یہی حالت ہے، نکلیں گھر سے ابھی ان کے پاس پہنچے ہیں، کووڈ میں یہ ہوا ہے، کووڈ میں ایسا ہوا ہے، اور کووڈ میں ہمارے مطلب کہ بنگلے والے تو کھاتے پیتے لوگ اپنی گاڑیوں میں لے کے نکلے، اور ابھی بھی میری جو آخری اطلاع ہے وہ یہ ہے کہ کئی نوجوان، کئی لوگ اپنے گھروں سے پرائیویٹلی اپنی کاروں میں اور اپنی مطلب کہ سہولتوں کو لے کر پہنچے ہیں اور اپنے طور پر کر رہے ہیں، اس سے ان کو جو سیٹسفیکیشن نصیب ہوتی ہے، تسلی اور سکون نصیب ہوتا ہے، وہ ایک الگ ہے۔ آپ ایف جی آر ایف کے ذریعے کرنا چاہیں بالکل کریں، لیکن ہر ایک اپنا کردار ادا کرے کہ یہ لاکھوں لوگ کہنے کو اگر بیسک نیچے جائیں گے تو شاید آپ کو کروڑوں لوگ ملیں گے،
ایسے ہی ہے،
اور ایسا نہیں ہے کہ دو چار پانی اتر جائے گا تو ان کا گھر ان کا سامنے نظر آ جائے گا، ایسا ہے ہی نہیں،
سب چلا گیا ہے،
سب پانی اترنے کے بعد تو ان کا اور ٹینشن رہے گا کہ اب یہ مطلب وہ بھی کھلا آسمان تھا، یہ بھی کھلا آسمان ہے۔ تو ہم نے مدنی قافلوں کا رخ 2-3-4 ستمبر سارے مدنی قافلوں کا رخ ہم نے ان افیکٹڈ ایریاز کی طرف کر دیا ہے کہ ان کی خدمت ہی ہمارا جدول بن گیا۔
ماشاءاللہ یہ ہے دعوت اسلامی ناظرین۔ اس وقت کہا جائے کہ براہ راست امیر اہل سنت کی طرف سے، نگران شورا کی طرف سے، تمام اراکین شورا، ذمہ داران، ایون مدنی قافلوں کا رخ بھی سیلاب زدہ ایریا کی طرف۔
دیکھیں دوست، 2 ستمبر یوم دعوت اسلامی ہم جس طرح منا رہے تھے،
جی
اب مبارکباد نہ دی جائے ایک دوسرے کو، کیونکہ جو غم زدہ ہیں، جو پریشان ہیں، ان کو آپ کا یہ لفظ مبارک تھوڑا سا، وہ
یوم دعوت اسلامی کی تقریبات کو بھی یوں سمجھیے کہ بہت منیمائز کر کے اس طرف مولڈ کر دیا گیا ہے۔ یہ دیکھیں ہمارے رکن شورا حاجی امین بھی پھر کسی سٹال پہ موجود ہیں، احتیاط وصول ہو رہے ہیں۔
میں فردن یہ عبدالحبیب بھائی، یہ کام چھوٹا نہیں ہے، اور یہ کام یہ بھی بتا دوں کہ جو مجھے جو اندازہ ہے یہ کام مہینے دو مہینے کا بھی نہیں،
جی ایسا ہی ہے، اور پانی اترنے کے بعد کام اور بڑھ جائے گا کہ جب ان کے گھر بنانے ہوں گے، اور یہ آگے بھی کام کرنا ہے، یعنی ایسا نہیں ہے کہ چار ایک آدھ ہفتے میں ہم مدد کر کے یا کچھ باہر نکل کے فارغ ہو جائیں، پھر یہ مدد اور مزید بھی کرنی ہے ہمیں۔
سید عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ دورہ فرما رہے تھے تو ایک انتہائی مطلب ضرورت مند بیٹھا تھا پریشان, تو آپ نے اس فرمایا کہ کیسے؟ اس نے کہا کہ امیر المومنین کے پاس جا رہا ہوں, کچھ لینا ہے, اپنی حالت کا اظہار کیا. تو چونکہ پہچان تو ایسی تھی نہیں, تو آپ نے فرمایا کیا کام ہے تمہیں امیر المومنین؟ کہا یہ, وہ تھوڑا سا ایوائڈ کرنے لگا کہ آپ تم جاؤ اپنا کام کرو, میں دکھی ہوں پریشان ہوں. تو آپ نے فرمایا کیا دکھ ہے تو یہ کیا پریشانی ہے, بتا بھی تو صحیح. تو خیمہ لگا کر, چھوٹا سا کپڑا لگا کر, اس کی بیوی اندر میں تھی اور اس کے لیے اس کا بچے کی ڈیلیوری کا ٹائم قریب.
اللہ,
جو وہ بیچارہ غریب آدمی بیٹھا اندر میں, بچے کی ڈیلیوری کا ٹائم ہے. تو آپ نے جب یہ سیفیت دیکھی تو اپنے گھر تشریف لائے, سید عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ, امیر المومنین, گھر آ کے اپنی زوجہ سے فرمایا کہ نیکی کمانے کا موقع ملا ہے, چلو گی؟
واہ,
عورت کا مسئلہ تھا نا, تو جب صورتحال بتائی تو وہ بھی ساتھ چل پڑی. تو آپ نے جو کچھ سامان دستیاب تھا پکانے کا, کھانے پینے کا, کلّا وغیرہ جو چھوٹ, وہ لیا, اپنے اٹھایا, اپنی زوجہ کو لے کر آئے اور پھر جا کے کہا کہ آپ اندر جائیں, عورت کو دیکھیں. اور سید امیر المومنین عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ وہاں بیٹھ گئے اور پتیلا آگ جلا کر رکھا اور بھوک رہے تھے, تو کتابوں میں لکھا ہے کہ دھواں جو ہے نا آپ کی داڑھی مبارک کے نیچے سے گزرا, تو وہ دیاتی آتی وہ بیٹھا ہوا تھا کہ چلو ایک بھلا آدمی آگے میری مدد کر رہا ہے. تو آپ اس کا کھانا پکا رہے تھے, اتنے اندر سے ہوئے ہوئے کی آواز آئی,
اچھا پیدا ہو گیا.
تو زوجہ نے اندر سے آواز, امیر المومنین مبارک ہو, آپ کے دوست کو کہیے اللہ نے بیٹا دیا ہے. جیسے امیر المومنین نام سنا تھا, وہ دیہات کے تھے, وہ یوں گرے نا, تو آپ امیر المومنین ہیں. تو کہا کیوں گھبرا رہے ہو بیٹھو سکون سے, تمہیں مبارک ہو, اللہ پاک نے تمہیں یہ نعمت دی ہے, کل آنا ہمارے پاس, تمہیں جو چاہیے ہم تمہیں دیں گے.
اللہ,
تو یہ ایک فیملی تھی مفتی صاحب دکھیاری, اس کی مدد کرنے کے لیے جو پہنچانا
چلے گئے
وہ اپنے وقت کا امیر المومنین ہے.
یعنی اس سے یہ بھی
بہت بڑے واقعات ہیں, اس سے تو اتنے واقعات,
قافلہ بھی اس طرح آیا تھا نا مدینے کے باہر ٹھہرا ہوا تھا, تو حضرت ابن فاروق رضی اللہ تعالیٰ عنہ حضرت عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہ کے ساتھ باہر نکلے, تو فرمائے وہ لائٹ سی ہے, یعنی کہ آگ جل رہی ہے, لگتا ہے کوئی قافلہ ہے, تو چلو ان کی جا کے ذرا دیکھ لیتے حفاظت وغیرہ کے لیے, تو وہاں پر ان کا پہرا دیتے رہے رات کو. اسی طرح ایک جو ہے وہ فیملی جو ہے نا وہ بھوکی تھی, تو ان کے لیے پھر وہ بیت المال کا جو گودام تھا وہاں سے غلے کی بوری جو ہے نا وہ اپنے کندھے پہ لا دی. خادم نے کہا کہ حضور میں ہوں نا, تو فرمایا قیامت کے دن میرا بوجھ کون اٹھائے گا.
کچھ لوگ یہ سوچ رہے ہیں کہ یار لاکھوں لوگوں کا پرابلم ہے, میرے پاس تو پیسے تھوڑے, تو ایک فیملی کو بھی سپورٹ کر سکتے ہیں اور اس کی دعائیں لے لیں, کیا پتہ وہی مغفرت کے سبب.
دیکھیں مواخات میں تو ون ٹو ون ہی ساری ترکیب بنی تھی نا, مواخات مدینہ میں.
میری آپ سب سے ریکویسٹ ہے کہ ایف جی آر ایف سے آپ صرف یہ لسٹ مانگ لیں کہ آپ ہمیں ایک فیملی کی لسٹ دے دیں,
آپ خود ہی جا کے کر دیں,
آپ سنبھال لو اس کو.
واہ واہ,
آپ سنبھال لو اس کو. میں آپ کو دوبارہ کہہ رہا ہوں, ساری این جی اوز مل کر بھی اتنے بڑے ڈیزاسٹر کو خود سے نہیں دیکھ سکتی.
اور کروڑ تقریباً لوگ متاثر ہوئے,
کروڑ لوگ.
2010 کا جب سیلاب آیا تھا نا, تو اس میں 2 کروڑ تھے, اس میں جتنے بڑا ہوگا نا یہ 3 کروڑ تقریباً ہے.
3 کروڑ متاثر ہے تو 20 کروڑ, ان 3 کروڑ کو ٹیک کیئر کر سکتے ہیں نا,
جتنوں کو اللہ نے توفیق دیا.
اور باہر وطن سے بہت لوگ ہیں وہ سپورٹ کریں.
5 لاکھ 7 لاکھ 10 لاکھ کے اندر ایک فیملی کھڑی ہو جائے گی. کوئی 5-10 لاکھ کوئی مسئلہ کوئی نہیں ہے, مسئلہ ہی کوئی نہیں ہے 5-10 لاکھ کا. تو اگر یہ جتنے بھی مجھے دیکھنے سننے والے ہیں ابھی کل سوشل میڈیا پر, آپ یہ نہیں, آپ ایف جی آر ایف کا جو پلیٹ فارم ہے, آپ کو یہ ہوگا کہ یار ہمیں بتاؤ کون, کیونکہ مصیبت یہ ہے کہ اس میں مفاد پرست لوگ جن کو کوئی دکھ تکلیف نہیں پہنچا ہوگا وہ دکھی اور تکلیف والا منہ لے کر آئیں گے اور آپ سے پیسے لے کر چلے جائیں گے. اس کی بیوی الگ آئے گی, اس کا شوہر الگ آئے گا, اس کا بیٹا الگ آئے گا, اور حق داروں کے حق رہ جائیں گے. لہٰذا ایک ڈیٹیل لے لیں آپ کہ یار ہمیں کو دے دیں. میری درخواست ہے عبدالحبیب بھائی سے بھی اور شعبے سے بھی کہ پیکیجز بنا لیں گے, اگر کوئی 2.5 لاکھ کے اندر, کوئی 5 لاکھ کے اندر, کوئی 10 لاکھ کے اندر, اس طرح کوئی بھی کہہ رہے مجھے اتنے کی کوئی فیملی دے دیں, تو آپ اللہ کی چاہے تو وہاں اتنے کوئی بڑے ایسے مکان نہیں ہوتے جس کو بنانے میں آپ کو 2-4 کروڑ روپے لگ جائیں گے, چھوٹے چھوٹے سے مکان ہوتے. اور ابھی تو عارضی طور پہ بھی اگر ان کو 4 دیواریں اور ایک چھت بھی مل گئی نا, ایک دروازہ لگ گیا, تو ان کے پردوں کا, ان کی چیزوں کا, ان کے چولوں کا تھوڑا سا کام ہو جائے گا. اللہ نے چاہا تو 1-2 مہینے میں خود کھڑے ہو جائیں گے. کسی کو ایک بیل دینی ہوگی, کسی کو ایک بھینس دینی ہوگی, کسی کو 4 بکریاں دینی ہوگی, کسی کو یہ دینا ہوگا. یہ میں کہتا ہوں کہ 2.5-3-5 لاکھ روپے کے اندر एक घर अगर आपने संभाल लिया, क्या पता वो जन्नत में बेहिसाब दाखिले का सबब बन जाए, और वो आपको दुआएं देता है, इसकी नस्लें आपको दुआएं देती है।
बहुत प्यारी, बहुत प्यारी तरीके, कुछ भी करें है और अपने हाथ से करें। आपने
देखे तो आप एक रुपए भी ना दें, हाँ। ये देने वालों के साथ मिल जाएं।
माशाल्लाह,
आप ट्रक पर खड़े होकर एक डब्बा उठाकर एक हाजतमंद को दे दें, आपको सुकून ना मिले तो मुझे कहिएगा अब्दुल अभी।
क्या बात है, यानी पैसे देंगे तो जानी तौर पे।
अरे आप दूर क्यों बैठे हुए, आप आए। अरे भाई ये भी जरूरतमंद लग रहे, जरा इनको भी दे दीजिए। खाली आप कंधे पर हाथ रख के किसी को ले आएंगे ना, ये भी आपका ये है, कुछ नहीं, खाली देकर दो आंसू बहाकर भी आ जाओ यार। यानी इनके साथ कोई हमदर्दी का ऐसा सिलसिला हो, इसे सच्ची बात है कि अल्लाह पाक की रहमत को पाने का बेहतरीन जरिया, बेहतरीन मौका है कि अपने रब की रहमत को पाएं और मुसलमानों के काम आए। अल्लाह पाक हमारे वीआरएफ वालों को भी और जितने आशिकान रसूल इन दुखियारे मुसलमानों की खिदमत कर रहे हैं, अल्लाह पाक इन सबको अजर अजीम अता फरमाए। और अब ये कि ये बात अल्लाह करे कि बाकी रहे, जो मैं अर्ज करने जा रहा हूँ कि कुछ अर्से के बाद इनको शायद ज़्यादा ज़रूरत पड़ेगी।
सही,
तो वो जैसे रात अमीर सुन्नत ने फरमाया ना कि जब मेरे भाई का इंतकाल हुआ तो शाम तक तो मेरे पास कुछ ना कुछ ताज़ियत के लिए आते रहे, लेकिन रात को जब मैं अकेला हो गया तो उस वक्त जब मेरे पास कुछ नहीं था तब मेरा गम ताज़ा हुआ और मुझे बहुत रोना आया कि अब मैं अकेला हूँ। कुछ अरसे के बाद जैसे कि ना मीडिया पर कुछ आ रहा होगा बज़ाहिर, ना कोई जा रहा होगा बज़ाहिर, जो हमारे यहाँ प्रैक्टिस है मैं उसकी बात कर रहा हूँ। ऐसे में ये इनकी आवाज़ भी कहीं नहीं बेचारों की निकलेगी, तो क्योंकि अभी तो चूंकि मीडिया का दौर है, सोशल मीडिया का दौर है ना, तो बहुत इसमें हाइप क्रिएट हो जाती है और लोग पहुंच जाते हैं। लेकिन मेरी तमाम उन एनजीओ से, उन खिदमत करने वालों मुसलमानों से दरख्वास्त है कि मेहरबानी करें, मेरी बाकायदा इनसे कल भी मशावरत हुई है रात को, हम एज ए एफजीआरएफ मैंने दावत इस्लामी खुद ज़ाती तौर पर, दावत इस्लामी अपने तौर पर इस बात पर पूरा अज़म है कि अगर अल्लाह ताला ने हमारी मदद की, मददगार पैदा किए और हमारे पास फ्यूचर प्लानिंग के तौर पर भी अगर हमारे पास ऐसे लोग आए जो काम के लिए तैयार हैं, तो हम इंशाल्लाह जितनी अल्लाह ताला ने हमें वुस्सत दी, ताकत दी, तौफीक दी, हम इंशाल्लाह आगे तक इन दुखियारों की और इन उजड़े हुओं की मदद करने की हम पूरी कोशिश करेंगे।
जैसे
फ्यूचर प्लानिंग,
जैसे निगरानी शुरू ने कहा ना, 2.5 लाख रुपए का हमने हिसाब लगवाया कुछ ठेकेदारों से, 2.5 लाख का तकरीबन छोटा सा घर उनका एक कमरा बन जाता है, जिसमें उनका जैसा पहले घर था थोड़ा सा पक्का भी होगा ताकि वो छोटी मोटी बारिश में ना गिरे, और तकरीबन 2.5 लाख रुपए मजीद अगर हो तो उनको कोई भैंस वगैरह जानवर वगैरह दिला के उस फैमिली को खड़ा किया जा सकता है। तो ये तो एक पैकेज हो गया जिसमें जो मदद कर सकता है, लेकिन और ये मदद अभी नहीं होगी, यानी ये काम यकीन आप रकम अभी दे देंगे लेकिन ये काम अभी 1.5-2 महीने बाद शुरू होगा जब पानी उतरेगा, अभी तो पानी के अंदर तो घर नहीं बनाया जा सकता। और यहां मैं चाहूंगा निगरान शुरा माशाल्लाह मौजूद है, जो बिल्डर्स हैं, यूसुफ भाई भी आ गए, इनका भी यही काम है कि अगर बिल्डर्स लोग हमसे राबता कर ले कि भाई हम 200 घर 500 घर 1000 घर बना देते हैं तो हम उनके साथ मिलकर, वो हमें कोई डिस्काउंट रेट दे दें, चले आप अपनी कोई लेबर हमें माफ कर दें, आपकी कोई टीम वहां पर भेज दे, तो ये भी तो एक नेकी है ना कि हम क्या करेंगे फिर हम कॉलोनीज बना देंगे कि भाई 100 घर बना दिए और 100 घर वाले वहां पर आ गए जो भी उसकी कानूनी तकाजे हैं जमीन वगैरह देखकर। तो इस तरह करके भी हमें आगे जाके काम करना होगा और ये काम आई सब सही फरमा रहे आपके, ये बाद में ही शुरू होगा, पानी उतरने के बाद शुरू होगा।
उसके अतराफ और पंजाब और दीगर उसके अतराफ में और सिंध में भी और उसके अतराफ में ईंटें बनाने वाले जो है ना, इनके मालिकान बहुत अमीर होते हैं,
ऐसे ही
होते बहुत अमीर होते हैं। ये इनका एक पूरा एक साइकिल होता है कि इन्होंने इतनी लाखों ईंटें निकालनी होती हैं। अगर ये अपना एक साइकिल भी इन गरीब आबादी की तरफ कर देना,
सुभान अल्लाह,
ये गाड़ियां भरकर मैं वहां पर भेजूंगा,
वाह वाह,
तो ईंटें वहां पहुंच जाएगी तो ये ईंटों पर अपनी चिकनी मिट्टी से घर लेप कर भी,
ऐसा ही है,
क्योंकि इनको अपने छोटे मोटे घर बनाने ये खुद लोगों को आते हैं,
ऐसे ही है, ऐसे ही
ये आ लेंगे पानी ये बाहर से भर लेंगे। यानी अभी फिलहाल इनको 2-4-6 महीने के लिए एक आरजी सपोर्ट मिल जाए ना अब्दुल अब्बी भाई, तो ये अल्लाह ने ज्यादा अपने
खड़े हो जाएंगे, खुद खड़े हो जाएंगे,
ये जमीनों का सीना चीड़ कर हमारे लिए अनाज निकालने वाले लोग हैं, इनमें इनको काम करने में क्या
लोग हैं,
हम मेहनती लोग नहीं है, ये मेहनती लोग हैं, ये काम कर लेंगे। इनको इस वक्त जो जो आपने सही फरमाया कि अभी इंशाल्लाह थोड़ा पानी उतरेगा ना, लेकिन अभी कम अज कम ये कभी तो प्रॉब्लम ही है अब्दुल अभी, हमारे यहाँ हर हफ्ता 10 दिन के बाद एक नया इशू है,
ऐसे ही है,
जब वो किसी भी मौजू पर हो, तो जब भी कोई नया मौजू आएगा ना,
ये मौजू गया,
ये मौजू गया,
ये मौजू।
हमें याद है कि कुछ जो निस्तब 12 रबी अव्वल वाला जो निस्तब पार्क में जो धमाका हुआ था, सानिया निस्तब पार्क 12 रबी अव्वल को, तो 10 रबी अव्वल को फैदान मदीना में इस्लामी बहने कई शहीद हो गए, भगदड़ मची थी, तो कोहराम मचा हुआ था शहर में, मुल्क भर में, दुनिया भर में एक बात थी कि यार वो इतने 30 से ज्यादा इस्लामी बहने शहीद हो गई थी। तो उसके बाद निस्टर पार का धमाका हुआ तो लोगों के रुझान निस्टर पार की तरफ चला गया, हम सब उधर हमारा रुझान चला गया कि ओहो इतना बड़ा वाक्य हो। फिर कुछ अरसे के बाद फिर कुछ हो जाता है, फिर अरसे के बाद फिर कुछ हो जाता है। दुनिया भर में वाकयात होते हैं। हफ्ता दस दिन एक बड़ी हाइप रहती है, उसके बाद एक नया केस आ जाता है और फिर वो चली जाती है। मीडिया भी देखिए, मीडिया भी एक अर्थ या सोशल मीडिया ले लें, कुछ भी ले लें अफरा, ये भी एक हद तक एक चीज को लेकर चलते हैं। फिर ये इनका होता है समय नई चीज लाओ ताकि हमें व्यूअर्स मिले,
लोग भी चेंज मांग रहे हैं।
ठीक है, तो आप चेंज मांग रहे हैं, वो तो अपना घर मांग रहे हैं ना,
वो तो रोड पे रहे,
उनका घर तो हुआ नहीं, अपने चेंज लाकर उनको वो तो गए ना,
भूल गए।
तो ये जो हमारे यहाँ एक साइकी बनी, ये अवाम को समझना है, ये आपको समझना है कि कुछ अरसे के बाद ये बुलबुलियां हो जाएगी। और अवान में जब जलजला आया था उस वक्त आपको याद होगा मैंने आपको मशवरा किया था, मैंने कहा था लोग भूल जाएंगे अब्दुल हबीब, मैंने यही कहा था कि एफजीआर फाइल खोले और एफजीआर फाइल क्लोज करे। हम फाइल खोल के फाइल क्लोज करें कि ये जैसे एक प्रोजेक्ट वाला होता है
जी जी।
फाइल खोलता है कि मेरी ये प्लॉटिंग हो गई, और फाइल क्लोज करता है कि ये माल बेचकर डिलीवर करके
प्रोजेक्ट
में निकल के नए प्रोजेक्ट में चला गया। अब चूंकि हमारे यहाँ फाइल क्लोज होती कोई नहीं है ना, एक छोड़ दो दूसरा शुरू है, तो आप जो इसको मैं पर्सनल इंडिविजुअल आखिरी में कहकर मैं जा रहा हूं जाना है, मेहरबानी करें आप एफजीआरएफ से जहां आप डोनेशन के लिए चंदे के लिए राशन के लिए रबते कर रहे हैं, मेरी आपसे दरख्वास्त है कि इनसे आप ये भी रबता शुरू रखें कि अब्दुल हबीब भाई और इनकी जो भी माशाल्लाह नीचे एफजीआरएफ की टीम है, अल्लाह सबको सलामत रखे, सबको खुशियां नसीब करे, और जो लोगों के दुख दर्द दूर करे अल्लाह इनको भी दुनिया आखिर के दुख दर्द से बचाए, और जो दुखी हैं अल्लाह इनके भी दुख दर्द दूर करे। तो आप इनसे रब्ता करें और इनसे कहेंगे यार हमें एक एक फैमिली दे दें, दो दो फैमिली दे दें, हम कर लेंगे इंशाल्लाह। तो फिर आपको अल्लाह ताला ने जैसे वसत दिया, आप उनसे डायरेक्ट रब्ते में रहें, उनका घर बनाएंगे, ये सब कुछ करें, आप कर लें। हमारा तो हम खुद अपने हाथों से करें या आप करें, मकसद ये है इनके दुख दूर करने, आप करें हम करें, और अल्लाह जानता है कि नीयत किधर की है। मुझे इजाजत दी,
बहुत बहुत शुक्रिया, माशाल्लाह निगरानी शुरा का मदरी मशवरा था और आपने करम फरमाया। नाजीन वाकई एक बड़ी मुश्किल घड़ी है, कुछ कॉल्स इस सिलसिले में शामिल करते हैं, फिर इंशाल्लाह मजीद मुबल्लिगीन दावत इस्लामी से गुफ्तगु करते हैं। जी
अब्दुल हबीब सेरज़ा क्या फरमाते हैं इस हवाले से कि पाकिस्तान के जिन शहरों में सैलाब की कैफियत है, सैलाब आया हुआ है, वो आशिकाए रसूल मुश्किल में है, लेकिन हम भी तो मुश्किल में हो सकते थे, हमारे शहर में भी सैलाब आ सकता था या हम भी उस कैफियत में हो सकते थे, तो हम अल्लाह अज़्ज़ा वजल का शुक्र किस तरह अदा करें, कुछ इस हवाले से मदद इशारा फरमा दें।
जी बिल्कुल ऐसा ही है कि हमें ये कहते हैं ना कि इस मुश्किल को देखकर पहले तो ये शुक्र अदा करना चाहिए कि जिन बच्चों को हम रोड पे देख रहे हैं यूसुफ भाई, मेरे बच्चे तो बिस्तर पर सो रहे हैं ना, जो लोग खाना खिलाने वाले थे, यकीन करें गांव गोट के लोग हैं, सुबह आप भी गए, वो बड़े मेहमान नवाज होते हैं, आप चले जाए वो आपको खाना तो लस्सी तो जो घर में होगा पेश करेंगे, ये इनके घर में खाने मवेशी खा रहे थे, बंदे खा रहे थे, अब इनके पास खुद खाने को नहीं। आप अगर कैफियत देखें ना कि जिनका अच्छा वहाँ घर भी बड़े बड़े होते हैं, घर के बाहर वो दालान होता है, तो वो अब
बड़ी बड़ी हैं, बड़ी बड़े बड़े बंदे,
वो घर इतने बड़े घर वाले वो बेघर हो गए। तो मैं तो रात को जब सोऊं ना तो ये सोचूं कि मैं भी तो उस रोड पे हो सकता था, मेरे बच्चे भी हो सकते थे। अच्छा एक तो बच्चे भूखे होना और बच्चे सामने बह जाना है, मवेशी सामने बह जाना, फसल पूरा, अच्छा किसान को पूरा साल इंतजार होता है अपनी फसल का, फसल तैयार हुई और उसके सामने पूरी फसल बह गई, तो ये इमेजिनेशन से बाहर है। यानी आप थोड़ी देर के लिए, मैं कहता हूं अल्लाह कभी किसी के साथ ये मामला ना लाए, लेकिन ये जो कॉलर ने बात की, थोड़ी देर के लिए इमेजिन करें कि मैं रात को सोऊं और सुबह मेरे पास घर ही ना हो,
कुछ भी ना हो,
सुबह कुछ भी ना हो, है मेरे पास खाने को ना हो, मेरे बच्चे रोड पे पड़े हो, तो गम की और टेंशन की कैफियत क्या होगी,
बहुत बड़ी।
तो अब ये जो निगरानी शूरा बार बार कह रहे हैं ना कि यार हमें अल्लाह ने बचा लिया है, तो अब हाथ पकड़ना है ना, यूसुफ भाई क्या कहेंगे, बड़ा मुश्किल वक्त है।
सब देखें बड़ों की बड़ी बातें होती हैं, बड़ी सोचें होती हैं, निगरानी शूरा ने तो यूं कहा जाए कि एक फ्यूचर प्लान दे दिया है कि दावत इस्लामी या एफजीआरएफ उन लोगों को किस तरीके से आबाद करना चाहती है, कहाँ देखना चाहती है। लेकिन यहाँ पर मैं दो तीन अलग अलग सेक्टर्स पर बात करना चाहूंगा। सबसे पहले तो मैं अपने बिजनेस बरादरी से बात करना चाहूंगा, वाकई मुश्किल की घड़ी है और कितनी बड़ी आफत, कितनी बड़ी मुश्किल है ये किसी को भी बताने की जरूरत नहीं, सोशल मीडिया भरा पड़ा है, मदनी चैनल के जरिए भी बहुत कुछ दिखाया
जा रहा
है।
आप जो बात कर रहे हैं, अगर जैसे हम किसी बिजनेसमैन से बात करें
जी,
कि उसके सामने उसने एक बिल्डिंग बनाई और वो गिर जाए,
हमने
देखा पूरा होटल किस तरह गिरा, बड़े बड़े होटल देने, हमारी कोई पूरी इमारत बन के रेडी हो और वो किसी वजह से गिर जाए तो कितना बड़ा नुकसान, अल्लाह ने बचा के रखा है ना, तो अब उनकी मदद कर देना जिनकी गिर गई।
सब ये जो आप बात कर रहे हैं ना कि ये कितना बड़ा नुकसान है, आप ये सोचें कि उस बंदे की जहनी कैफियत क्या होगी कि जिसने यूं कहा जाए कि जिस तरीके से हम अपनी औलाद को पालते हैं ना, बड़ा करते हैं,
जी जी,
उसने इस बिजनेस को ग्रो किया, इस बिल्डिंग को ग्रो किया और वो उसकी एक एक मंजिल का
अल्लाह
वो इंतजार करता रहा कि ये छत कब डलेगी, इसके कॉलम्स कब खड़े होंगे, कब इसकी जो है वो कंप्लीट होगा और ये कब ये प्रोजेक्ट कंप्लीट होगा। अब जब ये कंप्लीट होकर बच्चा कमाने के लायक बने और फिर आकर यूं कहा जाए कि उसका बच्चा
मिनट के अंदर
देखते ही देखते
मेरी आंखों के सामने,
आंखों के सामने
यही हाल किसान का हुआ,
सबके
जो उसे जनाब फसलें उगाई, फसलें उसकी बह गई। अच्छा जानवर भी इनके लिए, जानवर पैदा होना ना अपने यहाँ कोई बकरा या बच्ची, तो ये उनके लिए जैसे बच्चा पैदा होने की खुशी होती है,
जाहिर है उसका
उसकी वेल्थ बढ़ी,
उसकी तो यूं कहा जाए नई मशीन लगी,
हाँ, और उससे वो उसके सामने बह गई, 15 लाख जानवर बह गए, 1.5 मिलियन बताया जा रहा है जानवर बह गए। मैं चाहूंगा कि जरा थोड़ा सा हम मजीद दोबारा उस मनाजिर की तरफ आए, हालात की तरफ आए। राजनपुर तहसील में जो हमारे जिम्मेदारान गए थे वहां कुछ मनाजिर, वहां क्या हालात है, कुछ क्लिप उसके बारे में आपको दिखाते हैं। जी,
जनूबी पंजाब के मुख्तलिफ अजला में तूफानी बारिशों और सैलाबी रेलों ने तबाही मचाई हुई है। हजारों की तादाद में मकाना, दुकानें, स्कूल्स और दीगर कीमती अशियाँ तबाह हो चुकी हैं, जबकि कई मस्जिद को भी नुकसान पहुँचा है। सड़कें और पुल तबाह हो चुके हैं, 6-6 फीट पानी जमा होने की वजह से बस्तियों और गांव का एक दूसरे से रابطہ भी मुनकते हैं। दावत इस्लामी के शोबे FGRF के जिम्मेदारान ने जिला राजनपुर की तहसील जामपुर, राजनपुर और रुझान पंजाब में इमरजेंसी सर्विस रेस्क्यू 1122 के साथ बोट्स पर सवार होकर मुतासरीन को घर घर जाकर पका हुआ खाना, पानी की बोतलें, बच्चों के लिए जूस और बिस्किट वगैरह भी दिए। दूसरी जानिब FGRF के जिम्मेदारान ने असिस्टेंट कमिश्नर तहसील राजन व चीफ ऑफिसर फाजिलपुर हुसैन के दफ्तर में मुलाकात की और शोबे के तहत मुतासर इलाकों में होने वाले फलाह कामों के हवाले से बताया, जिस पर उन्होंने शोभा जिम्मेदारों को अपने हर मुमकिन तआवुन की यकीन दहानी करवाई। उधर जिला राजनपुर की तहसील जामपुर के अलावा फाजिलपुर में सैलाब मुतासरीन की मदद के लिए कैंप लगाया गया, जिसमें पंजाब इमरजेंसी सर्विस रेस्क्यू 1122 के जिला इमरजेंसी ऑफिसर डॉक्टर मोहम्मद असलम और दीगर इस्लामी भाइयों ने भी शिरकत की।
वाकई ऐसा है कि पहले तो हम सुनते थे ना वो कच्चे के इलाके बह गए
जी,
अब जो इतलात आ रही है कि सिंध के अंदर बिलखसूस जैसे ये राजनपुर की बात सुनी, अच्छे खासे शहर हैं और उन शहरों में नाजरीन पानी भरा हुआ है और उनकी दुकानों में पानी चला गया, उनके गोडाउनों में पानी चला गया, इसमें कुछ नुकसान तो वो है जो कुछ दिनों बाद पता चलेगा
जी।
जब ये गोडाउन खुलेंगे, जब ये दुकानें खुलेंगी, जब अच्छा कुछ लोग निकल गए हैं, अभी मुझे बताया कि जुड्डो शहर मुफ्ती साहब गए हुए वहां पर, तो पूरा जुड्डो शहर खाली करने का ऑर्डर आ गया है। तो अब जब लोग शहर से चले गए हैं, अब ये जब वापस जाएंगे तो पता चलेगा कि उनके शहर में बचा
बड़ा डिजास्टर हुआ है।
अल्लाह अकबर। आपसे बिजनेसमैन के लिए पैगाम लेना है, सोबान भाई हमारे साथ स्टॉल पे बैठे हैं।
कैसी तबीयत आपके? ठीक है
अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह। सोबान भाई आप भी माशाल्लाह मुझसे 2-4 दिन से हम कंटिन्यू रबते में भी हैं, आपकी प्रोफेशनल मजलिस भी बड़ी कोशिश कर रही है, क्या कहेंगे, इतना बड़ा डिजास्टर है और माशाल्लाह आपकी अपनी भी फॉलोइंग है, आप भी पैसेज दीजिए।
सबसे पहले तो यही बात है कि इस वक्त इतना बड़ा डिजास्टर है कि इंटरनेशनल जितने भी अहम मीडिया चैनल्स हैं उनकी हेडलाइंस पर इस वक्त पाकिस्तान का ये सैलाब इस वक्त क्या सुर्खी बनी हुई है और सारे के सारे लोग बहुत अलर्ट हैं और उनकी नजरें इस बात पर है कि पाकिस्तान का बहुत बड़ा हिस्सा वसी रकबा इस वक्त जेरे आब है और आपकी ऑल सोल्यूशन दावत इस्लामी इस हालत में आपके साथ खड़ी है। देखा जाए तो FGRF के कयाम के बाद ये पहला बड़ा डिजास्टर है जिसको हम फेस कर रहे हैं। वैसे तो जब भी सैलाब आया, जलजला आया, अमीर अहले सुन्नत की क़यादत में दावत इस्लामी हमेशा फ्रंट पे रहकर लीड करती नजर आई, लेकिन फिर उसके बाद उम्मत की खैरखाई का अंदाज अमीर अहले सुन्नत का कि आपने मदारिस बनाए, मसाजिद बनाई और अब वेलफेयर विंग FGRF ये आपके साथ खड़ा है। बिना शुबा क्लाइमेट चेंज की वजह से और मौसमियाती तब्दीलियों की वजह से पूरी दुनिया में एक जो अजीब किस्म का पैटर्न डिस्टर्ब हो रहा है उसकी वजह से लाहौर पाकिस्तान के अंदर ये सैलाबी और ये बारिश की सूरत हाल हमें देखने को मिली। वैसे क्लाइमेट चेंज के अंदर पाकिस्तान का इनपुट नहीं है, बहुत कम है, क्योंकि इतनी इंडस्ट्री, इतना धुआं हम लोग पैदा नहीं करते, लेकिन मुतासर होने वाले मुल्कों में हम 7वें नंबर पर हैं। मैं यही अर्ज करूंगा सबसे पहले कि जिन लोगों का नुकसान हुआ, अल्लाह ताला उन्हें सब्र जमील और उसके अजर जजील अता फरमाए। ये सब के लिए एक आजमाइश का वक्त है। जिस तरह कहा गया कि मोमिन दूसरे के लिए एक जिस्म की तरह होता है, उसके एक उज्व पे तकलीफ हो जाए तो पूरा जिस्म बेआरामी का, बुखार का शिकार हो जाता है। ये हमारे लोग जिनकी आंखों के सामने इनका सामान, इनका माल, इनकी जानें जाया हो गई, और ऐसी ऐसी स्टोरीज आ रही है कि इंसान देख रहा होता है उसकी आंखों में आंसू आ जाते हैं, वो पढ़ रहा होता है उसकी आंखों में आंसू आ जाते हैं। हुजूर आपके तरगीब दिलाने पर इंशाल्लाह कल मेरा भी सफर है तौसा के इलाके में, ये लाहौर से तकरीबन 10-12 घंटे के सफर पर है, आगे मोटर बोट पे हम जाएंगे और अपने साथ इंशाल्लाह राशन, दवाइयां और दीगर सारा सामान लेकर जा रहे हैं, और वहां जाके अपनी आंखों से देखेंगे कि वाकई हमारे जैसे इंसान, हमारे मुल्क के रहने वाले हमारे मुसलमान भाई जब सैलाबी रेला आया तो उनका क्या हाल हुआ। इंशाल्लाह वो मनाजिर भी हम मदनी चैनल के लिए रिकॉर्ड करेंगे।
हमारे लिए आपका डोनेशन राहत का बाइस भी बनता है और छोटी सी टेंशन का बाइस भी बनता है। वो टेंशन क्या है, वो अच्छी टेंशन है, गुड गुड प्रॉब्लम है कि अब हमें जब आप जकात बिलखसूस दे रहे होते हैं तो उसके बाद हम बाकायदा मुफ्तियाने कराम से कंटिन्यू, आज भी मुफ्तियाने कराम से हमारी बात हो रही थी कि इनको दे सकते हैं नहीं दे सकते, अच्छा इनको देना है तो किस तरह देना है। अब मैं आपको छोटी सी एक टेक्निकल चीज बताता हूं, हमारे पास करोड़ों रुपए जा रहे हैं, अल्हम्दुलिल्लाह लोग दे रहे हैं, लाखों करोड़ों रुपए जकात के भी आ रहे हैं। अब जकात आ गई तो हमने, हमारे जिम्मेदार ने कहा कि हम गए टेंट देने के लिए जकात का या कोई राशन देने गए, तो उस बंदे के उस पूरे सामान के साथ वो रोड पे पड़ा हुआ है लेकिन उसके साथ दो भैंसे भी हैं, तो वो जकात का मुस्तहिक है कि नहीं है,
क्योंकि
वो भैंस तो कीमत ज्यादा है। अब उसको जकात कैसे दे, अच्छा उसको जकात नहीं देंगे तो वो बेचारा कैसे खड़ा होगा, अब उसका शरई हल क्या होगा। अब ये देखा जाए कि उसके घर में कोई और बालिग है जो बालिग भी है और जकात का मुस्तहिक भी है, तो वो रकम उसके हाथ में पकड़ा दी जाए तो चले जकात अदा हो जाए। तो ये एक एक सवाल, एक एक क्वेश्चन क्यों हो रहा है, वो आपकी जकात सही अदा हो। अंदरून सिंध में जाए तो गैर मुस्लिम भी है, ठीक है ना, अब रकम, अब खाना पकावा खिला रहे हैं
उसको कैसे,
तो मना, कैसे मना करें कि भाई तुम नहीं खा सकते, ये लोगों की जकात है। हमने उसके लिए कुछ डोनर से ये इजाजत ले ली कि आप हमें सबकी इजाजत दे दें कि भाई जो भी खाए, क्योंकि हम नहीं रोक सकेंगे, लेकिन हमें मदद कर
हल निकाल लिया,
कोई ना कोई सरी सॉल्यूशन निकाला, वो जकात नहीं थी, उनकी नफली अमाउंट थी। तो ये वो तमाम चीजें अल्हम्दुलिल्लाह इसको हम देख रहे हैं। माशाल्लाह हमारे मुबल्लिगीन के साथ साथ हमारे मुफ्तियाने किराम भी ऑन बोर्ड हैं।
अब्दुल हबीब भाई, अपनी बिजनेस कम्युनिटी को यही मैसेज देना चाहूंगा कि देखें बिजनेस जरूर है, इस तरीके से कैलकुलेशन करता है कि डिमांड एंड सप्लाई का गेम होता है, ठीक है, जब डिमांड होती है तो फिर सप्लाई वाला जो है वो पैसे कमाता है, लेकिन हर मौका कमाने का नहीं होता, हर मौका जो है वो प्रॉफिट गेन करने का नहीं होता। मैं आपको हजरत सैयदना उस्मान गनी रजी अल्लाह तआला अन्हु का वो वाकया सुनाना चाहूंगा। हजरत सैयदना अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु के दौरे खिलाफत में कहत आ गया, मदीना तय्यबा में यूं कहा जाए कि बारिश बरसना बंद हो गई और जमीन जो है वो खुश्क हो गई, जो अनाज उगाना उसने बंद कर दिया। लोग बड़े परेशान हुए, सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु की बारगाह में आए और आपने लोगों को तसल्ली दी कि आप गम ना करो, अल्लाह जरूर मदद करेगा। उसी दिन हजरत सैयदना उस्मान गनी रजी अल्लाह तआला अन्हु का एक बहुत बड़ा कंसाइनमेंट आया, 100 ऊंट, बीमा साजो सामान, ये अनाज के लदे हुए मदीने तय्यबा में दाखिल हुए।
मदीने में अनाज नहीं है,
अब मदीने में एक तरफ अनाज नहीं है, यूं कहा जाए कि अगर आज की सूरत हाल को देखा जाए तो लोग परेशान हैं, दाने दाने के लिए मोहताज हैं, वो चीजों के लिए परेशान हैं, और वो चीजें वाफिर मिकदान में हजरत उस्मान गनी रज़ी अल्लाह तआला
अन्हु की जबान में कहे तो 100 ट्रक आ गए,
100 ट्रक आ गए। अब जो ताजिर थे ना मदीने तय्यबा के, वो पहुंचे हजरत उस्मान गनी रज़ी अल्लाह तआला अन्हु के दरबार पर और आकर कहा कि हुजूर आप हमारे साथ एक बिजनेस डील कर लें। आपने कहा अच्छा आ जाओ मेरे घर के अंदर और बैठकर डील कर लेते हैं। जब डील शुरू हुई तो कहा बताओ कितना प्रॉफिट देंगे। ताजिरों ने मशवरा किया आपस में, कहा कि आपका अगर माल मिसाल के तौर पर 1 लाख रुपए का है तो आप 2 लाख रुपए ले लीजिए, दूना नफा ले लीजिए। आपने कहा नहीं, मुझे इससे ज्यादा नफा मिल रहा है। तो ताजिरों ने फिर मशवरा किया, उस ऑफर को डबल कर दिया, कहा कि आप 4 गुना ले लीजिए। आपने फिर मना कर दिया, फिर ताजिरों ने मशवरा किया, फिर आपने जो है ना वो उनकी ऑफर को मना कर दिया। तो अब ताजिरों ने कहा कि सारे मदीने के ताजिर तो आपके घर में मौजूद हैं, आप बताएं कि आपको इससे ज्यादा प्रॉफिट कौन दे रहा है। तो आपने फरमाया मेरा अल्लाह, मेरा रब,
और आपने उस मौके पर आप चाहते तो एक जबरदस्त प्रॉफिट गेन कर सकते थे, लेकिन आपने दुनिया का प्रॉफिट गेन नहीं किया, आपने जरूर प्रॉफिट गेन किया, आपने आखिरत का प्रॉफिट गेन किया,
एक का दस,
एक का दस। और ये तो एक का दस यूं कहा जाए कि कई अहादीस मिलती हैं, अगर हम कुरान पढ़ें तो अल्लाह ने कुरान में तो वो मिसाल अता फरमाई, जिस तरीके से एक दाना अनाज का बोया जाता है, एक गेहूं का दाना बोया जाता है और उसमें से सात बालियां निकलती हैं, उन सात बालियों में सौ सौ दाने होते हैं, सात सौ गुना। और अल्लाह ने यहां पर भी बस नहीं की, वल्लाहु वासिउन अलीम, अल्लाह बहुत वसअत देने वाला है, अल्लाह जितना चाहे उतना उसको वसअत देने वाला है। तो मेरे ताजिर इस्लामी भाइयों, ये मौका ये बिजनेस करने का नहीं है, ये बिजनेस आप जरूर करें लेकिन रब से बिजनेस करने का मौका है। अगर हम इस तरीके से अपनी चीजों के, आज लोगों को टेंट की जरूरत है, टेंट के रेट बढ़ा दिए गए, आज लोगों को सवारियों की जरूरत है, सवारियों के रेट बढ़ा दिए गए, आज अनाज की जरूरत है, अनाज के रेट बढ़ा दिए गए, ये जो शुरू में बात हो रही थी ना कि जो आज उन लोगों ने जिस सूरत हाल का सामना किया है, जो मुश्किल उनके लिए दरपेश आई है, ये हमारे साथ भी तो हो सकती थी।
आप ये दो किस्में हैं, एक तरफ कुछ लोग अनाज के रेट बढ़ाकर कमा रहे हैं और कुछ लोग वही महंगा अनाज खरीद कर लोगों में फ्री तकसीम,
अल्लाह हू अकबर।
अब दो लोग हैं, कुछ जन्नत कमा रहे हैं, कुछ पैसा कमा रहे हैं, अब आपकी मर्जी है आपने क्या कमाना है। हमारे साथ रुकने शूरा असलम भाई मौजूद है, असलम भाई को विंडो में लीजिएगा। मैं नाजीन को ये बताना चाहूंगा, देखिए ये तो आप देख रहे हैं कि कहां कहां हमारे लोग मौजूद है, काम कर रहे हैं, आपको वीडियो पैकेज दिखाते हैं कि FGRF हर तरफ, यानी जहां आफत है जहां मुसीबत है वहां FGRF के नुमाइंदगान मौजूद हैं। फिर क्यों ना हम साथ दें FGRF का, क्योंकि इतना बड़ा नेटवर्क नहीं है किसी के पास, क्योंकि हमारा FGRF का भी नेटवर्क नहीं है, टू बी वेरी फ्रेंक। बेसिकली ये नेटवर्क दावत इस्लामी का है, दावत इस्लामी की हमने तंजीमी तकसीम कार्य इस तरह की है कि तकरीबन गांव गोठ मस्जिद मस्जिद इलाका जिम्मेदारान मौजूद थे। अब उस पूरे नेटवर्क को समझ लें FGRF की तरफ से इस्तेमाल किया जा रहा है, मेन चीज ही इलाका है, आप पॉइंट पर ही नहीं पहुंच रहे तो लोगों को क्या मदद कर रहे हैं। हमें पॉइंट पर पहुंचना मुश्किल इसलिए नहीं है कि हमारे लोग ही वहां मौजूद हैं, वो हमें एक्चुअल सिचुएशन बता रहे हैं और हम उन तक इमदाद पहुंचा रहे हैं। तो एक वीडियो पैकेज देखेंगे।
इलाही मदद कर, मदद कर, मदद की घड़ी है, घड़ी है। पाकिस्तान में तबाही मची हुई है, मुख्तलिफ शहरों में सैलाब ने बहुत ज्यादा नुकसान किया है। दावत इस्लामी का शोबा FGRF पाकिस्तान के तकरीबन उन तमाम शहरों में अपनी खिदमात सर अंजाम दे रहा है कि जहां इस वक्त उम्मत परेशान है। कुछ शहरों के नाम ये हैं: हैदराबाद, टंडोजाम, मिटियारी, टंडो मोहम्मद खान, नवाबशाह, सेवन शरीफ, केटी बंदर, जामशोरो, शिकारपुर, जैकबाबाद, कोटरी, हाला, ढहरकी, मीरपुर खास, थरपारकर, टंडो अलायार, कंबड़, कश्मोर, उबाड़ो, ये तो चंद सूबे सिंध के शहरों के नाम हैं। पंजाब में रुझान, फाजिलपुर, जामपुर, फोर्ट मनरो, तौसा शरीफ और इसी तरह KPK के डेरा इस्माइल खान, टांक, कर्क, तरवाह, बलोचिस्तान के कई शहरों में तबाही है और FGRF ओथल, बेला, लाखड़ा, लहरी, सिद्दी, झटपट, मंजोशोरी, मुराद जमाली, ओस्ता मोहम्मद, कनराज, कर्ख, खुजदार, सारोना, नोशकी, तिल्ली, सोहबतपुर, गंदावा, झलमक्सी, तहसील भाग, इन शहरों में अपनी खिदमात सर अंजाम दे रही है। फिर क्यों ना FGRF का साथ दें कि जिसका नेटवर्क पाकिस्तान के बहुत सारे शहरों में है, जहां आफत वहां FGRF पहुंचकर अपनी खिदमात सर अंजाम दे रही है। आगे बढ़िए, इस दावत इस्लामी के शोबे के दस्तों बाजू बनिए और अपने माल के जरिए, अपनी कोशिशों के जरिए इन दुखियारे मुसलमानों की मदद कीजिए। याद रखिए, अहदीस में ये मजमून मिलता है, जो किसी मुसलमान की परेशानी को दूर करता है, अल्लाह करीम उसकी परेशानी को दूर करता है। याद रहे, सदका देने से माल कम नहीं होता। अल्लाह की राह में खर्च कीजिए और इन दुखियारे मुसलमानों की खूब मदद कीजिए।
यदि हमें ये पता चल रहा है कि क्यों FGRF, इसकी वजह यह है कि जो नेटवर्क है, जो फुटप्रिंट है, उन इलाकों में हमारे लोग ऑलरेडी मौजूद हैं, तो मुस्तहिक तक पहुंचना आसान है। जी हमें कॉल दीजिएगा।
हुजूर, डॉक्टर अब्दुल अजीज अत्तारी अर्ज कर रहा हूँ इस्लामाबाद से। बाकी बहुत आजमाइश वाली घड़ी आई है हमारे वतन पाकिस्तान पे, तो मैं मद्दी चैनल के तबस्सुब से अपने तमाम डॉक्टर्स, प्रोफेसर्स, कोलीग्स को सबको मैं ये दावत देना चाहूंगा कि बराए करम कुछ अपनी चीजों को मैनेज करके तो अपने मुसलमान भाइयों का एहसास करें और इस चीज को मद्देनजर रखें कि आज उन मुसलमान भाइयों की जगह हम भी हो सकते थे। अल्लाह तबारक ने हमें इस आफत से बचाया, तो इसके शुक्राने में ही हमें बढ़ चढ़ के इसमें हिस्सा लेना चाहिए। और दूसरा हुजूर आपसे अर्ज है कि ये रहनमाई फरमा दें कि ज़कात जो है इसमें दी जा सकती है, अगर हम ये मेंशन करके FGRF वालों के सपोर्ट कर दें ज़कात, तो क्या ये दुरुस्त होगा? जज़ाकअल्लाह खैरा।
جی ایسا ہی ہے, زکوٰۃ جو بھی ہمیں دیں گے وہ ہم زکوٰۃ ہمیں بتائیں گے, زکوٰۃ کی پرچی آپ بنوائیے گا تو پھر وہ زکوٰۃ کے تمام شرعی تقاضوں کے مطابق یوز ہوگی, آپ زکوٰۃ بھی دے سکتے ہیں اور لوگ ہمیں زکوٰۃ دے رہے ہیں آپ ہمیں دے سکتے ہیں. ایک اور کال دیجیے گا.
ان شاء اللہ دو تین اور چار ستمبر کو ان شاء اللہ یوم دعوت اسلامی کے موقع پر میں الحمد للہ ان شاء اللہ ایف جی آر والوں کے ساتھ قافلہ سفر کروں گا, تو آپ دعا بھی فرما لیجیے.
آمین آمین, ماشاء اللہ ماشاء اللہ. جی اگلی کال دیجیے گا.
سر میں نے آپ سے وعدہ کیا تھا کہ میں چھ سال رضویہ سے جو ہے نا وہ مدنی مذاکرے میں لینے آؤں گا, تو میں نے اپنا ارادہ کینسل کر دیا ہے کیونکہ اب یہ میں اپنی ہے نا اس رسال رضویہ کی رقم کو ایف جی آر ایف میں نا سیلاب متاثرین میں جمع کروا رہا ہوں. میری دعا کیجیے گا, اللہ جزائے خیر عطا فرمائے.
آمین آمین. واقعی لوگ جو دینے والے ہم نے دیکھا ہے کہ وہ اپنے گھر کے اندر چھوٹا سا جو باکس تھا جمع کیے تھے وہ بھی توڑ کے دے رہے ہیں. وقار بھائی ہمارے ساتھ ہیں اور واقعی دل بھر آتا ہے ان چیزوں کو دیکھ کر سن کر. ہم اللہ سے ہی مدد مانگ سکتے ہیں, اس کے سوا کون ہے ہمارا. آئیے رب کی بارگاہ میں کچھ مناجات کے اشعار. ماشاءاللہ مفتی قاسم صاحب جب آئے تھے جب بھی بات ہوئی کہ یار یہ وقت کمانے کا نہیں ہے یہ وقت نیکیاں کمانے کا ہے مجھے اناج کے تاجران کی طرف سے بھی میسج آ رہے ہیں کہ بہت سارا اناج جو ہے وہ امپورٹ ہوتا ہے تو وہ اناج ریٹ ٹو ریٹ کم از کم سیل کر دیں یہ کمانے کا وقت نہیں ہے اور خاص طور پہ ان کو تو ریٹ ٹو ریٹ دینا جو بانٹنے کے لیے لے رہے ہیں اور اس میں بھی اچھی کوالٹی دیں یہ بھی بڑا اچھا ضروری ہے کہ پیکٹ پیک کرتے وقت اگر چیک نہیں ہوا اور بےچارے غریب جب کھولتے ہیں اب ہمیں اچھی طرح یاد ہے کہ اچھا اب تو ہم نے خیر اس پہ کافی پالیسی چینج کی ہے کووڈ کے زمانے میں کیا تھا کہ لوگ اناج بنے ہوئے ہمیں دے رہے تھے تو ہم پھر اس کو چیک نہیں کرتے تھے دے ہی دیتے تھے تو ہمیں باقاعدہ پریشان حالوں نے تصویریں بھیجی کہ یہ آپ نے کیسا اناج بھیجا ہمیں اچھا ہمیں تو کسی نے دیا ہم نے وہ بھجوا دیا پتہ چلا اس میں کیڑے نکل رہے ہیں تو یہ تو اس کی اور تصدیق ہے نا مطلب آپ ایک بندے کی مدد بھی کر رہے ہیں اور اسے گھٹیا چیز دے رہے ہیں جو خود کھاتے ہیں وہ والا اناج دیں صاف ستھری چیزیں دیں تو اب تو خیر ہم نے خود چیکنگ کا نظام بنایا خود اناج بنواتے ہیں لیکن پھر بھی ظاہر ہے ہمارے کیمپ لگے ہوئے تو کچھ لوگ اچھا ان کو بیچاروں کو بھی نہیں پتا ہوتا وہ جا کے کریانہ والے کو کہتے بھائی اناج پیک کر دو تو اس کریانہ اسٹور والے کو چاہیے یا اس فیکٹری والے کو چاہیے کہ یار بہترین دیں یار آپ کا اسٹاک پڑا ہوا ہے پچھلی چیزیں ایکسپائر ہوئی پڑی ہیں وہ نکال دو یار یہ موقع اچھا ہے یہ موقع ایسا نہ ہو کہ باقی لوگ تو آپ ہی کا اناج بانٹ کر جنت کما لیں اور آپ کیڑے والا اناج دے کر اپنے جہنم خرید رہے ہوں یہ نہ کریں آپ پلیز ایسا نہ کریں اچھا یہاں میں دیکھیں نیت کیسی ہے لوگوں کی اور جذبہ کیسا ہے مجھے ایک میسج آیا ہے ہمارے ایک اسلامی بھائی نے ہمارا ایک سلسلہ ہے ذہنی آزمائش اس میں لوگوں کو کچھ لوگوں کو عمرے کے ٹکٹ بھی ملتا ہے تو ایک اسلامی بھائی ہیں جنید ان کا نام ہے جنید اتاری بھائی سیزن 12 میں ان کو ٹکٹ ملا تھا 2 لاکھ روپے کا وہ ہمارے پاس ہی پیسے پڑے ہیں تو آج انہوں نے میسج کیا کہ میں نے دکھیاری امت کے بارے میں دیکھا مدنی مذاکرہ سنا تو میرے پاس تو اتنا کہنا ہے کہ حاضری مدینہ کے پاس جو رقم آپ کے پاس موجود ہے وہ دعوت اسلامی کے شعبہ ایف جی آر ایف کو ڈونیٹ کرتا ہوں بس اتنی عرض ہے کہ جب آپ کی اور ذہنی آزمائش کے مدنی قافلے کی پیارے آقا کی بارگاہ میں حاضری ہو تو مجھ گناہگار کا سلام عرض کیجئے گا اور یہ کہیے گا کہ قیامت ہے اب انتظار مدینہ کیا بات ہے اب سوچیں اس کو زندگی میں پہلی بار مدینے جانا تھا کتنی خوشی ہوئی ہوگی یہ بھی جذبہ ہے لوگوں کا کہ مدینے والے آقا کی دکھیاری امت کی مدد کی جائے وہ بار بار وہی والی بات ہے کہ کچھ لوگ واقعی مجھے ایسا لگتا ہے اس ڈیزاسٹر میں جنت کما لیں گے اللہ کو راضی کر لیں گے اور کچھ ایسے ہوں گے جو اس میں بھی مال کمانے کا سوچیں گے اسد بھائی آپ کا بھی تعلق جنوبی پنجاب سے ہے اور بڑی وہاں بھی تباہی ہے آپ بھی اس معاملے میں کچھ ارشاد فرمائیں
جی ماشاء اللہ دعوت اسلامی جو اس میں خدمات سر انجام دے رہی ہے وہ سب کے سامنے ہیں یہاں بزنس کمیونٹی کی جہاں بات ہوئی وہاں پر ایک اور کیٹیگری ہے جو اگر اچھی حرکت میں آ جائے تو شاید ان کو پہلے سے بھی زیادہ بہتر اپنا پاؤں پہ کھڑا ہونا دیکھنا ہو سکتا ہے وہ ہے اوورسیز پاکستانی
جی
دیکھیے جب ملک کے یہ تو چلو ایک الگ اعتبار سے ڈیزاسٹر ہے جب بھی مالی طور پر کسی بھی ملک کے اندر اس طرح کے ممالک کے اندر پریشانی آتی ہے تو اوورسیز پاکستانی جو ہے وہ بہت زیادہ مددگار ثابت ہوتے ہیں کسی کا ایک کا یہاں کا 10 بنتا ہے کسی کا 100 کسی کا 200 بھی بنتا ہے تو اچھا یہ جو اوورسیز ہیں ان میں ایک بڑی تعداد ہے 90% کہیں تو ان کا تعلق بھی پنجاب سے ہی ہوگا باقی اگر ہم خیبر پختونخوا بلوچستان اور سندھ کراچی ملائیں تو شاید یہ 10-20% بنیں گے تو ماشاءاللہ جن کو اللہ نے نوازا ہے اور جو باہر جا کر ویل اسٹیبلش ہیں اور بہت زیادہ مدد کر سکتے ہیں مجھے یاد ہے پچھلے 2010-12 میں جو ایک بڑا سیلاب آیا تھا یعنی کہ زلزلے کے بعد جو ایک بڑی تباہی تھی وہ 10-12 کا سیلاب تھا اس دوران کسی ایک مسلم کنٹری کی طرف سے ایک مدد آئی تھی اور ملتان کے ایک اطراف کے علاقے کے اندر انہوں نے اسٹیبلش کیا تھا اور رقم کا صحیح استعمال جب وہاں پر ہوا عبدالحبی بھائی تو ماشاءاللہ جو کچے گھروں میں رہ رہے تھے اس وقت وہ سوسائٹی میں رہ رہے اور وہاں پر چھوٹی موٹی ڈسپنسری تھی تو انہوں نے ہاسپٹل بنایا اور اتنا اچھا ہاسپٹل بنایا کہ ملتان شہر کے بھی لوگ بعض وہاں جاتے ہیں کہ یہاں پر ہمیں زیادہ اچھی فیسلٹی ملتی ہے تو یہ ایک ایگزامپل دینے کا مقصد یہ ہے کہ ایک تو رقم کا جمع ہونا ہے اور پھر اس کا درست خرچ ہونا ہے تو وہ مسلم کسی کنٹری کی ڈائریکٹ انوالومنٹ تھی انہوں نے اس کو مانیٹر بھی کیا اور اپنے حساب سے اس کو اسٹیبلش کیا تو اتفاق سے ایک دفعہ میرا وہاں سے گزرنا ہوا تو میں نے کہا یہ کیا یہ یعنی کہ جنگل میں منگل تو انہوں نے پھر بتایا کہ یہ اس طرح سے ہوا تو اوورسیز پاکستانیز اگر وہ خرچ کریں اور درست انداز پر کریں اور دعوت اسلامی کا فٹ پرنٹ اور جو نیٹ ورک ہے یہ بہت بڑی مدد ہے ورنہ تو لوگ دے کر بھی پریشان ہوتے ہیں کہ یار ہم نے دیا تو ہے پتہ نہیں صحیح جگہ پہ لگے گا یا نہیں لگے گا دوسری بات میں یہ عرض کرنا چاہوں گا کہ واقعی آزمائش ہے بہت زیادہ اداسی ہے ساری چیزیں اپنی جگہ پر ہیں لیکن الحمدللہ ہم مسلمان ہیں اور اللہ کی رضا پر راضی رہنا یہ ہماری تربیت ہے، صبر اور شکر یہ ہماری بنیاد ہے. اور اگر ہم ہسٹری پہ نظر کرتے ہیں تو ابھی مفتی صاحب نے بھی تذکرہ کیا تھا مہاجرین و انصار کا جو موقع تھا، اس کے علاوہ بھی اگر ہم جدید دور کی بات کریں تو کئی ایسی قومیں ہوئیں کہ جن پر اس سے بھی بڑا ڈیزاسٹر آیا، لیکن ڈیزاسٹر کے بعد ان کا ایٹیٹیوڈ کیا تھا وہ ان کے فیوچر کو طے کرتا ہے، اور وہ پھر اس وقت دنیا کی بڑی قومیں بنی. تو اللہ پاک ہمیں ہمت بھی دے، حوصلہ بھی دے، اور لوگوں نے ان چیزوں سے سیکھا اور موٹیویٹ ہوئے اور آگے بڑھے اور پھر اس پوزیشن سے اپنے آپ کو باہر نکلنے میں کامیاب بھی ہوئے. اور اس سے ہم نے لرننگ بھی کرنی ہے کہ آئندہ اگر اس طرح کے حالات ہوتے، اللہ نہ کرے ایسے ہوں، لیکن ایک چھوٹی سی میں مثال دیتا ہوں کہ جب کسی بڑی بلڈنگ کے اندر آگ لگ جاتی ہے تو پہلے کیا ہوتا تھا کہ ایمبولینس جو ہے گیٹ نمبر 2 پر پہنچی ہوئی ہے اور بیمار جو گیٹ نمبر 8 پر ہے، اور آدھے گھنٹے کے اندر ہی ڈھونڈنے میں ہی اموات ہو جاتی تھی. تو اب جو اچھے علاقے ہیں انہوں نے اسے لرننگ کی، اور ایمرجنسی اسمبلی کی ایک جگہ بنی ہوئی ہوتی ہے. بعض جگہوں پر تو ایک بڑا سا درخت یا سایہ بھی ہوتا ہے زمین سے 3-4 فٹ اونچی جگہ بنا کر. تو 100 گھر ہیں تو اس کے پاس 100 لوگوں کی، 100 خاندانوں کی جمع ہونے کی ایک جگہ ہوتی ہے. تو یہ ایک ایگزامپل ہے کہ اس طرح کے جب مسائل ہوتے ہیں تو آپ نے اس سے سیکھا کیا. اللہ نہ کرے کہ یہ تو جو دا ڈیمیج از ڈن والی بات ہے کہ جو ہونا تھا وہ تو ہو گیا، اللہ آئندہ محفوظ رکھے. لیکن امپورٹنٹ یہ ہے کہ اس کے بعد ایز اے نیشن، ایز اے قوم ہم کہاں کھڑے ہوتے ہیں، اور اس کے بعد ہمارا رسپانس کیا ہوتا ہے. اور بہت سارے ممالک کی ہسٹری اگر ہم دیکھتے ہیں تو بہت بڑے ڈیزاسٹر کے بعد، یعنی کہ ایسا ڈیزاسٹر ہوا کہ اس کے بعد اس سے نیچے کچھ بھی نہیں تھا، یعنی کہ بالکل وہ ختم ہو گئے تھے،
پھر کھڑے ہو.
لیکن اس کے بعد جب کھڑے ہوئے اور ایز اے نیشن انہوں نے اپنے آپ کو یکجا کیا تو آج دنیا کے اندر ان کا ایک بڑا نام مانا جاتا ہے. تو ہم تو مسلمان ہیں، اللہ پاک کی رحمت ہے، ہمیں تو ہمارے آقا نے بھائی بھائی قرار دیا. مسلمانوں کے لیے جو موٹیویشن ہے وہ دنیا میں کسی بھی قوم کے پاس نہیں ہے، صلہ رحمی کے جو فضائل ہیں برک. اچھا پھر ہمارا تو ایمان ہے آخرت پر، یعنی کہ دیگر لوگ جو کام کرتے ہیں تو ان کا میکسیمم جو مائنڈ سیٹ ہے وہ کیا ہے کہ یار ہم نے 150 سال جو زندہ رہنا ہے اس کے لیے ہم نے کرنا ہے، لیکن ہمارے پاس تو ہمیشہ کی زندگی کا کانسیپٹ ہے، ہم تھوڑا کریں گے بہت پائیں گے، ایک انلمیٹڈ زندگی کا کانسیپٹ ہے ہمارے پاس. تو ہمارے پاس جو موٹیویشن ہے صرف اس کو ایک رائٹ سمت دینے کی ضرورت ہے. اور سچی بات یہ ہے، اگر میں کہوں تو شاید غلط نہ ہوگا، امداد تو اتنی ہوتی ہے کہ اگر صحیح خرچ ہو جائے تو پہلے جہاں پر تھے اس سے بہت اوپر آ جائے، لیکن اس کی تقسیم کیسی ہوئی، اس کا استعمال کیسا ہوا، امداد آنے کے بعد ہم پھر الٹے سیدھے کام میں لگ گئے، یا واقعی اس کو ہم نے صحیح خرچ کیا. ہم نیگیٹو باتیں نہیں کرنا چاہتے، نہ کرنی چاہیے اس موقع پر، لیکن ایک ہم سب کو سمجھنے کی بات ہے کہ اس موقع کے بعد ہمارا رسپانس کیسا ہے. اگر وہ ہمارا پازیٹیو ہوگا تو اللہ پاک بھی ایسوں کی مدد فرماتا ہے اور پھر قومیں کھڑی ہو جاتی ہیں.
جی ناظرین، ایک ریسرچ کے مطابق 4 کروڑ لوگ اس وقت ڈسپلیسڈ ہوئے ہیں اپنے گھروں سے، یعنی بے گھر ہوئے ہیں، اور 40 لاکھ ایکڑ کی جو کراپس ہے، 40 لاکھ ایکڑ کی جو فصلیں ہیں وہ تباہ ہوئی ہیں. اسی سے آپ اندازہ کر سکتے ہیں کہ یہ کتنی مشکل گھڑی ہے. مدد جاری رکھیے گا، چاہے خود کیجئے چاہے ایف جی آر ایف کے تھرو کیجئے، مگر جاری رکھیے گا. اور یہ میں بتا دوں کہ یہ چند دنوں کا کام نہیں ہے، اصل کام اگلے چند ہفتوں کے بعد شروع ہوگا جب یہ لوگ بےچارے اپنے گھروں کو واپس جائیں گے اور ان کو گھر بنا کر دینا ہوگا. تو اس وقت بھی آپ نے مدد کرنی ہے، اب بھی کرنی ہے. اللہ کریم سے دعا کرتے ہیں کہ اللہ کریم ہماری مدد فرمائے، مددگار پیدا فرمائے، مدد کی اس گھڑی میں کسی کا دست و بازو بننا نصیب فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم، صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
رحم فرما میرے مولا، رحم فرما میرے مولا، رحم فرما میرے مولا.